आगे देखिए सबक भाई, वला दू ना बिन औ मिखल बिन मिन सब इन औ तैर इन वलल हशरात वल हुमुर अहलियत वल बगलु वल खैल वल ज़बउ वल ज़ुम्बूर वल सुलहफात वल अबक़अ अल्लज़ी याकुलु अल जियफ वल गुदाफ वल फील वल यरबूउ वबनु इरस ولا حيوان مائي سوى سمك لم يطف والجريس والمارماهي. ذبح کے مسائل چل رہے ہیں بھائی. اب آگے آپ کو یہ بتلا رہے ہیں کہ کون سے حیوانات حلال ہیں ان کا کھانا جائز ہے اور کون سے حیوانات حرام ہیں کہ ان کا کھانا جائز نہیں. تو بتلا رہے ہیں ولا دون نابن, नाब वाले पीछे आया था वला या हिल्लो, हलाल नहीं है जनीन, जनीन उन मैयतुन वो जनीन जो मुर्दा हो वो हलाल नहीं. इसी तरह आगे कहते हैं वला दू नाबिन, इसी तरह जू नाब भी हलाल नहीं. वह मिखलबिन, ये मिखलब का आतफ है नाब पर और उस नाब पर जू दाखिल है तो मिखलब पर भी जू दाखिल होगा. तो कहते हैं वला जू नाबिन और मिखलबिन ऐ जू मिखलबिन, जू नाब भी हलाल नहीं और जू मिखलब भी हलाल नहीं. नाब याद रखिए, नाब जो है नाब कछली के दांत को कहते हैं भाई, कछली के दांत, और इसकी जमा अनियाब आती है. तो जू नाब जैसे था जू माल, जू माल का क्या माना माल वाला, तो जू नाब का माना कछली के दांत वाला. नाब भाई, नाब कहते हैं कछली के दांत को, कछली का दांत, नोकदार दांत. अगर आप अपने दांतों पर गौर करें तो सामने ऊपर के चार दांत, इन चार दांतों के साथ वाले जो दाएं और बाएं दांत हैं भाई, एक एक दांत ये नोकदार हैं. नीचे वाले भी इसी तरह दो नोकदार हैं और ऊपर वाले भी चार दांतों के साथ जो दाएं बाएं एक एक दांत है वो क्या है, नोकदार. इसको कहते हैं कछली का दांत, कछली का दांत. और अगर आप गौर करें तो जितने ये शिकार करने वाले हैवानात हैं, शेर, चीता, कुत्ता, बिल्ली, भेड़िया वगैरह, आप देखेंगे इन सब के तमाम दांत नोकदार हैं, क्योंकि इनको शिकार करने की जरूरत है और इनको के लिए नोकदार दांत चाहिए भाई, ताकि उसके लिए वो चीजों को पकड़ सकें और उसको काट सकें और उसको चीर फाड़ सकें. और बाकी जो सब्जी खाने वाले और घास खाने वाले हैवानात हैं, जैसे गाय, बैल, बकरी वगैरह, आप इनके दांतों पर गौर करें तो आप देखेंगे कि इनके सारे दांत हमवार हैं, एक भी दांत नोकदार नहीं. क्योंकि सब्जी खाने के लिए या घास खाने के लिए हमवार दांतों की जरूरत है, नोकदार दांतों की जरूरत नहीं. तो अल्लाह ने इनको सारे दांत हमवार दिए, जबकि इंसान को अल्लाह ताला ने दोनों तरह के दांत दिए हैं, हमवार दांत भी और नोकदार दांत भी. इसमें इशारा है इस बात की तरफ कि इंसान वो सब्जी भी खा सकता है और गोश्त भी खा सकता है. चुनांचे आपको बहुत से लोग मिलेंगे दुनिया में, आप देखेंगे कि वो सिर्फ सब्जी खाते हैं, सब्जी खो रहे हैं भाई, और कहते हैं कि इंसान के अंदर ये इंसान जो जुल्म करता है ये इस वजह से है कि ये हैवानात का गोश्त खाता है, या इस वजह से कि ये हैवानात का गोश्त खाता है तो ये हैवानात पर जुल्म करता है भाई. तो वो सिर्फ सब्जी खाते हैं कि इंसान को सिर्फ सब्जी खानी चाहिए. लेकिन देखो अल्लाह ने दोनों तरह के दांत देकर इशारा फरमा दिया कि इंसान सिर्फ सब्जी न खाए, सब्जी भी खा सकता है और गोश्त भी खा सकता है. और कुछ हैवानात को हमने पैदा ही इंसान के खाने के लिए किया है, जैसे गाय, बैल, बकरी वगैरह भाई, और फायदे भी हैं. लेकिन बड़ा फायदा क्या है इनका, कि इनका गोश्त खाया जाता है. तो जू नाब कहते हैं ये वो हैवानात जो कछली के दांतों वाले, यानी नोकदार दांतों वाले हैं, नोकदार दांतों वाले. तो याद रखिए वो तमाम हैवानात जो नोकदार दांतों वाले हैं यानी शिकार करने वाले हैं वो सब हराम हैं. इसी तरह मिखलब कहते हैं पंजे को, पंजे को. तो जू मिखलब का माना हुआ पंजे वाले, जैसे जू माल का क्या माना था माल वाला, तो जू नाब का माना कछली के दांत यानी नोकदार दांतों वाले, यूं तर्जमा कर रहे हैं नोकदार दांतों वाले. और जू मिखलब का क्या तर्जमा कर लें, पंजों वाले. पंजे तो भाई हर परिंदे के होते हैं, लेकिन मुराद वो हैवाना वो परिंदे हैं जो पंजों के जरिए शिकार करते हैं, यौकाब शिकरा वगैरह ये क्या करते हैं, और छोटे परिंदे या छोटे हैवानात पर हमलावर होते हैं और अपने पंजों के जरिए उनको उठा कर ले जाते हैं, उनको खा लेते हैं। तो ये सब हराम है। बात समझ में आ गई? देखिए भाई किताब पर, वला जू नाबिन, और ना ही नोकदार दांतों वाले, यानी वो भी हलाल नहीं। पीछे क्या आया था, वला यहिल्लु जनीन मैयतुन, मुर्दा जनीन हलाल नहीं। वला जू नाबिन, और इसी तरह कछली के दांतों वाले भी हलाल नहीं। औ मिखलबिन, और इसी तरह पंजों वाले भी। मिन सबुइन औ तैरिन, दरिंदों या परिंदों में से। तो दरिंदों या परिंदों में से जो नोकदार दांतों वाले हैं या पंजों वाले हैं वो हलाल नहीं, यानी इनके जरिए जो शिकार करते हैं। वलल हशरातु, इसी तरह हशरात भी हलाल नहीं है भाई। हशरात कहते हैं छोटे जानवर, छोटे हैवानात जो जमीन पर चलते हैं और जमीन में रहते हैं, जैसे चूहा है और जैसे नियोला है और इसी तरह जैसे बिच्छू है, कछुआ है और इसी तरह गोह है। गोह भाई ये बड़ी सी छिपकली होती है, 2-3 फुट तक बड़ी होती है। तो ये सब क्या हैं, हशरात हैं। तो ये सब भी हराम है, जायज नहीं इनका खाना। तो कहते हैं वलल हशरात, और हशरात भी हलाल नहीं है। वल हुमुरुल अहलियतु, हुमुर अहलिया भाई, हुमुर अहलिया यानी पालतू गधे, पालतू गधे भाई, घरेलू गधे यानी पालतू गधे, जो जिनको इंसान जिनसे काम लेते हैं, बोझ उन पर लादते हैं। तो ये भी याद रखिए ये हराम है, इनका खाना जायज नहीं भाई। एक जंगली गधा है भाई, जंगली गधा, वो बिलइत्तेफाक हलाल है भाई। तो कहते हैं वल हुमुरुल अहलिया, तो हुमुर जमा है हिमार की, और ना ही पालतू गधे। वल बगलू, और ना ही खच्चर, बगल कहते हैं खच्चर को भाई, वो भी हलाल नहीं, उसका खाना भी जायज नहीं। बगल खच्चर वो है जो घोड़े और गधे की जींस के मिलाप से पैदा हो, तो ये भी हराम है। वल खैलू, और घोड़े, घोड़े भी हलाल नहीं, घोड़े भी हलाल नहीं, इनका खाना जायज नहीं। लेकिन याद रखिए ये मतन मबनी है इमाम आजम अबू हनीफा रहमतुल्लाह के कदीम कौल पर। कदीम कौल पर घोड़ों के बारे में इमाम साहेब और साहिबेन का इख्तिलाफ था भाई। इमाम साहेब फरमाते कि घोड़े का खाना मकरूह तहरीमी है, मकरूह तहरीमी जो हराम के करीब हो, यूं समझो गोया हराम ही है भाई। बात समझ में आ गई? तो इमाम साहब फरमाते कि घोड़े जो हैं उनका खाना मकरूह तहरीमी है, जबकि साहिबेन फरमाते हैं कि मकरूह तंजीही है। मकरूह तंजीही वो जो हलाल के करीब है, यानी यूं समझो आसान लफ्ज में गोया हलाल ही है। बात समझ में आ गई? तो इमाम साहब का देखो ये पहला कौल था जिसमें क्या फरमाया कि घोड़े का खाना मकरूह तहरीमी है, क्योंकि ये आलाए जिहाद है और अगर घोड़े लोग जिबा करेंगे तो ये आलाए जिहाद खत्म कम हो जाएगा, खत्म हो जाएगा। और नीज आगे और भी दलील जिक्र हो रही है भाई। लेकिन रिवायात में है कि इमाम साहेब ने अपनी वफात से 3 दिन कबल रुजू फरमा लिया था साहिबैन के कौल की तरफ कि घोड़े का खाना मकरूह तहरीमी नहीं है बल्कि मकरूह तंजीही है, यानी हलाल है। और इसी पर फतवा है, फतवा भी इसी पर है कि घोड़े का खाना हलाल है, हलाल है। चुनांचे यहां तो नहीं खाया जाता, ये रूस वगैरह की जो रियासतें हैं, मुसलमान रियासतें, वहां आप जाएं सफर करेंगे तो वहां वो बाकायदा उनको जिबा करते हैं, उनका गोश्त मिलता है भाई। जो अहले सुन्नत वल जमात हैं, हनाफ हैं, उनकी बात कर रहा हूं भाई। कहते हैं वल बगलू वल खैलू, और खच्चर हलाल नहीं है, और इसी तरह घोड़े भी हलाल नहीं है। वज़बउ, ज़बउ और ज़बउ, बा को साकिन पढ़ना भी ठीक और जम्मा के साथ पढ़ना भी ठीक। ज़बउ भाई इसका माना लिखा है हमारी किताबों में, अमूमन इसका माना लिखा हुआ मिलता है बिज्जू, बिज्जू, और कि ये कोई हैवान है जो कब्रों से मुर्दे निकालकर खा जाता है। और इसको आम जुबान में लगड़ बगड़ कहते हैं भाई, लगड़ बगड़, या दूसरा नाम है इसका लगड़ बग्घा, लगड़ बग्घा। और ये बिल्कुल भेड़िए की तरह का एक खौफनाक जानवर है भाई, भेड़िए की तरह, लेकिन इसकी शक्ल बड़ी करीह, बड़ी खौफनाक शक्ल होती है भाई। और ये भी दरिंदा है, लेकिन इसमें इसकी एक तो शक्ल खौफनाक, दूसरा भेड़िया या कुत्ता वगैरह हैं और हैवानात हैं, उस उनमें अगले और पिछले पांव बराबर होते हैं, हैवान की कमर बराबर होती है जमीन के साथ। कुत्ते और भेड़िए वगैरह की कमर क्या है, जमीन के साथ बराबर। लेकिन ये जो लगड़ बग्गा है, इसकी पिछली टांगें छोटी होती हैं, तो इसकी कमर पीछे की तरफ झुकी हुई होती है, यानी हमवार बराबर नहीं होती, बल्कि अगला हिस्सा ऊंचा और पिछला हिस्सा कुछ नीचे होता है। तो इसी को बिज्जू कहते हैं भाई किताबों में, क्योंकि और बिज्जू की कहीं ना कोई सूरत देखी, ना कहीं और उसके बारे में सुना, तो ये गालिबन इसी का नाम है भाई। तो ये भी हराम है, ये दरिंदा है। वह जुम्बूर, जुम्बूर कहते हैं भीड़ को भाई, भीड़ जो काटने वाली भीड़ है, जैसे शहद की मक्खी काटती है, इसी तरह ये भीड़ शहद की मक्खी की तरह की हशरात ये काटते हैं भाई, ये मूजी वो है हशरे हैं। वह सुलहफातु, सुलहफात कहते हैं कछुए को भाई, तो भीड़ भी हराम। वो वह सुलहफातु, और इसी तरह कछुआ भी हराम है, उसका खाना भी जायज नहीं। वल अबकाउल्लदी अकुलुल जीफ, और वो कौवा जो मुर्दार खाता है, जीफ मुर्दार भाई, वो कौवा जो मुर्दार खाता है उसका खाना भी जायज नहीं है, वो भी हराम है। याद रखिए, आपको बतलाएंगे कि वो परिंदे जो दाने वगैरह खाते हैं वो हलाल हैं, और वो परिंदे जो मुर्दार खाते हैं वो हराम हैं, और वो परिंदे जो दाने भी खाते हैं और मुर्दार भी खाते हैं, तो बाज उनको मकरू कहते हैं और बाज उनको हलाल कहते हैं भाई। तो कहते हैं वल अबकाउल्लदी याकुलुल जियफा, और हलाल नहीं है वो अबका, यानी वो कौवा जो मुर्दार खाता है। वल गुजाफ, गुजाफ जाल के साथ नहीं भाई, ये दाल के साथ होना चाहिए। वल गुदाफ, और गुदाफ कहते हैं ये बड़ा स्याह पहाड़ी कौवा होता है भाई, स्याह रंग का होता है और आम कौवे से जरा बड़ा होता है, ये भी हराम है, इसका खाना जायज नहीं। तो ये दाल है भाई। वल गुदाफ, और गुदाफ भी हलाल नहीं है। वल फील, और फील हाथी भाई, हाथी भी हलाल नहीं है। वल यरबू, यरबू भी हलाल नहीं है भाई। यरबू कहते हैं जंगली चूहा भाई, जंगली चूहा, ये भी हलाल नहीं। इसके पांव, इसके अगले पांव छोटे होते हैं भाई। वबनु इरसिन, इब्नु इरस जो है वो नेवले को कहते हैं भाई, ये चूहे जैसा जानवर है, चूहे से कुछ जरा बड़ा होता है, और चूहे की दुम पर तो बाल नहीं होते, इसकी दुम पर भी और जिस्म पर भी जरा बड़े बाल होते हैं, और ये सांप के साथ खूब मुकाबला करता है भाई, सांप इससे, सांप को इससे डरता है भाई, तो ये सांप पर गालिब होता है, तो ये भी हराम है। कहते हैं वबनु इरसिन, और हलाल नहीं है नेवला। वला हैवान उन माईयुन, और ना कोई आबी हैवान, कोई आबी हैवान भी हलाल नहीं है, सिवा समकिन, सिवाय मछली के। वला हैवान उन माईयुन, और ना कोई आबी हैवान सिवा समकिन, इलावा मछली के, मछली के अलावा और कोई आबी हैवान हलाल नहीं भाई। याद रखिए, बाकी जो अइमा हैं उनके नजदीक अक्सर आबी जानवर, आबी हैवानात हलाल हैं, सिवाय चंद एक, चंद एक का वो इस्तेसना करते हैं, बाकी जितने समुद्री हैवानात हैं, आबी हैवानात हैं, उनको वो जायज कहते हैं। जबकि इंदल अहनाफ, आबी हैवानात में से सिर्फ मछली हलाल है, बाकी कोई भी हलाल नहीं है। तो इसीलिए कहा वला हैवान उन्मा इयन, और कोई आबी हैवान पानी में रहने वाला कोई हैवान जो है वो हलाल नहीं, सिवा समकिन, सिवाय मछली के। लम यतफू, समक नकेरा है भाई, और नकेरा के बाद लम यतफू फेल आया, तो ये इसकी सिफत बनेगी, नकेरा के बाद फेल आए तो वो उसकी सिफत बनती है, और फिर तर्जमे में मौसूफ से पहले ऐसा या ऐसी का लफ्ज लाते हैं। तफायथू का माना है मछली का मरकर पानी के ऊपर आ जाना, मछली मर जाए और पानी के ऊपर तैरने लगे, इसको समके तौफी कहते हैं। समके तौफी, और इसके खाने से हदीस में मना किया गया है। तो कहा मछली भी, मछली वो हलाल है जो तौफी न हो, जो मरकर पानी के ऊपर तैरने वाली न हो। भाई तो कहते हैं वला हैवान उन माईयुन, और कोई पानी का हैवान हलाल नहीं है, सिवा समकिन लम यथफू, इलावा उस मछली के जो तौफी न हो, इलावा उस मछली के जो तौफी न हो, यानी मरकर पानी के ऊपर न तैर रही हो। वल जिर्री सिवल मार माही, मेरी किताब में जरीस है भाई, ये जिर्रीस लफ्स है भाई, जिर्रीस, और जिर्रीस याद रखिए ये भी मछली की किस्म है, काले रंग की मछली, ये भी हलाल है, ये भी हलाल है। और इसी तरह मारमाही, मारमाही इसको उर्दू में बाम मछली कहते हैं, बाम मछली सांप जैसी मछली होती है और बड़ी ताकतवर मछली है, तो ये भी हलाल है। मारमाही ये फारसी का लफ्ज है भाई, इसी तरह अरबी में इस्तेमाल होता है, मार मार सांप को कहते हैं और माही मछली को भाई, सांप जैसी जो मछली है तो इसको मारमाही कहते हैं। तो जिर्रीस भी हलाल और मारमाही भी हलाल, क्योंकि ये मछली ही है, और इन्होंने आपको बतला दिया कि पानी के हैवानात में से सिर्फ क्या हलाल है, मछली, और ये काली भी मछली है और इसी तरह वो बाम मछली भी मछली है, तो वो भी हलाल है। लिहाजा वल जिर्रीसी, इस पर मेरी किताब में वल जिर्रीसु है भाई, ये दुरुस्त नहीं, वल जिर्रीसी होना चाहिए, क्योंकि इसका आतफ समक पर है, समक पर, सिवा समक इन वल जिर्रीसी वल मारमाही। अब शरा करने लगे हैं, मैंने सारी बातें बयान कर दी। कहते हैं अन्नाब, उन्नाब जो है अलफारसी, ये तो दंदाने नीश, नाब जो है फारसी में दंदाने नीश को कहते हैं, यानी नोकदार दांत, नोकदार दांत, नीश नोकदार भाई, सुई की तरह। तो नाब जो है फारसी में दंदाने नीश नोकदार दांत। वजू नाबिन, तो जू ना फिर किसे कहेंगे, कहते हैं हैवान यन तहिबु बिन नाबी, वो हैवान जो हमला करता है और पकड़ता है दूसरे हैवान को, बिन नाबी, नोकदार दांतों के जरिए, कचली के दे उन नोकदार दांत कहें, बस नोकदार दांतों के जरिए। इंतहाबा यन तहिबु का वैसे माना है लूटमार करना, लूटमार करना, लेकिन यहां पर क्या माना है, दूसरे हैवान पर हमला करना, उसको पकड़ना, उसको खाना। तो जू नाब जो है हैवान यन तहिबु बिन नाबी, वो हैवान जो हमला करता है और पकड़ता है नोकदार दांतों के जरिए। वदुल मिखलबी, और पंजों वाले, वो क्या पंजों वाले से क्या मुराद है, कहते हैं ताइरुन यखततिफु बिल मिखलबी, वो परिंदा जो उचक लेता है पंजों के जरिए, उचक लेता है यानी अचानक चीज को पकड़कर उठाकर ले जाता है। ये उकाब, शिकरा, बाज वगैरह, ये क्या करते हैं, छोटे हैवानात पर, छोटे परिंदों पर हमलावर होते हैं और एकदम उनको अपने पंजों में पकड़ते हैं और उठाकर ले जाते हैं और उनको फिर खा लेते हैं। तो जू मिखलब से मुराद है ऐसा परिंदा, यख ततीफु बिल मिखलबी, जो उचक लेता है, उठाकर ले जाता है, बिल मिखलबी, पंजों के जरिए। वफिल हुमुरिल अहलियति खिलाफ मालिकिन रहमहुल्लाह, और हुमुरुल अहलिया यानी पालतू गधों में इख्तिलाफ है इमाम मालिक रहमहुल्लाह का। याद रखिए भाई, इमाम मालिक रहमहुल्लाह के इस बारे में उन मालिकिया के दो कौल हैं भाई। बास कहते हैं कि इसका खाना जायज नहीं, हुमुर अहली हमारे नजदीक तो बतला दिया कि हराम है, पालतू गधे हमारे नजदीक खाना हराम है। इमाम मालिक रहमहुल्लाह के, यूं कह मालिकिया के, इसमें दो कौल हैं। एक कौल यह है कि इसका खाना जायज नहीं, और एक कौल उनका यह है कि खाना जायज है कराहत के साथ, कराहत के साथ। तो यह माना है कि हुमुर अहलिया पालतू गधों में खिलाफ मालिकिन रहमहुल्लाह, इमाम मालिक रहमहुल्लाह का खिलाफ है। वफिल खैल खिलाफहुमा व खिलाफ शाफिई रहिमहुमुल्लाह तआला, और घोड़ों के बारे में इख्तिलाफ है साहिबैन का और इमाम शाफी रहमतुल्लाह का, یعنی ان کا آپس میں نہیں اختلاف، وہ اکٹھے ہیں، امام صاحب سے ان کا اختلاف ہے. امام صاحب نے گھوڑوں کے بارے میں ان کا پہلا قول کیا تھا کہ گھوڑے مکروہ تحریمی ہیں، مکروہ تحریمی ہیں، اور اس میں اختلاف تھا کس کا؟ صاحبین کا بھی، اور امام شافعی رحمہ اللہ ان کے نزدیک وہ مکروہ تحریمی نہیں ہے بلکہ مکروہ تنزیہی ہے، یعنی یوں کو حلال ہے. تو یہ ایک طرف ہیں. اور میں نے یہ بھی بتایا امام صاحب نے وفات سے 3 دن پہلے رجوع کر لیا تھا اور صاحبین کے قول کی طرف، اور اسی پر فتویٰ بھی ہے، گھوڑوں کا کھانا جائز ہے بھائی، مکروہ تنزیہی ہے. تو کہتے ہیں وفی الخیل خلافہما وخلاف الشافعی رحمہم اللہ، اور گھوڑوں کے بارے میں صاحبین اور امام شافعی رحمہ اللہ کا اختلاف ہے. ولنا، اور ہماری دلیل جو ہے قولہ تعالی، اللہ تعالی کا یہ قول ہے، پہلا قول جو امام صاحب کا تھا اس کی دلیل بھائی، والخیل والبغال والحمیر لترکبوها، اور ہم نے پیدا کیے گھوڑوں، ہم نے پیدا کیا گھوڑوں کو، والبغال اور خچروں کو، والحمیر اور گدھوں کو، لترکبوها، تاکہ تم ان پر سواری کرو، تاکہ تم ان پر کیا کرو، سواری کرو. تو یہ دلیل ہے، اس سے معلوم ہوا کہ ان کا کھانا جائز نہیں. وہ اس طرح کہ اللہ تعالی نے ان حیوانات کو ذکر فرمایا اور آگے ان کا فائدہ ذکر فرما رہے ہیں بطور احسان کے، کہ ہم نے تمہاری سواری کے لیے ان حیوانات کو پیدا فرمایا. اور ظاہر سی بات ہے کہ اگر ان کا کھانا جائز ہوتا تو ان کا سب سے بڑا فائدہ کیا ہوتا؟ کھانے کا. کیونکہ کھانے کے لیے ہر انسان کھانے کا محتاج ہے ہر روز بھائی، جبکہ سواری کی ضرورت تو کبھی کبھی پیش آئے گی بھائی، اور کسی کسی کو پیش آئے گی. تو لیکن یہاں اللہ کھانے کو ذکر نہیں فرما رہے، حالانکہ اگر کھانا جائز ہوتا تو سب سے بڑا فائدہ ان کا کیا تھا؟ ان کا کھانا. لیکن کھانے کو یہاں ذکر ہی نہیں فرمایا، سوار ہونے کو ذکر فرمایا، معلوم ہوا کہ ان کا کھانا جائز نہیں. اگر جائز ہوتا تو اس کو بھی اللہ ضرور ذکر فرماتے. تو کہتے ہیں والخیل والبغال والحمیر لترکبوها، اور ہم نے پیدا کیا گھوڑوں کو اور خچروں کو اور گدوں کو تاکہ تم ان پر سواری کرو. الآیہ، ای اقرا الآیہ، کہ باقی آیت آپ پڑھ لیجئے. وفی الضبع خلاف الشافعی رحم اللہ، اور ضبع یعنی لگڑ بگے میں اختلاف ہے امام شافعی رحم اللہ کا، یعنی وہ فرماتے ہیں کہ وہ جائز ہے اس کا کھانا، جبکہ ہم نے پیچھے بتلا دیا کہ وہ درندہ ہے، اس کا کھانا جائز نہیں ہے. بھائی وہ کس کو کہتے ہیں؟ کہتے ہیں وہ ہوا بالفارسیتی کفتار، فارسی زبان میں اس کو وہ کفتار ہے، اس کو کیا کہتے ہیں؟ کفتار. یہ وہی لگڑ بگا ہے. والسلحفات، سنگ پشت. بھائی سلحفات جو ہے وہ کچھوے کو کہتے ہیں، فارسی میں کیا ہے؟ سنگ پشت. یہ گاف ہونا چاہیے، سین نون گاف بھائی، سنگ پشت. سنگ پتھر کو کہتے ہیں فارسی زبان میں، اور پشت کمر کو کہتے ہیں. کچھوے کی بھی چونکہ کمر کے اوپر وہ خول ہوتا ہے سخت مضبوط ہڈی کا، تو اس کو کیا کہتے ہیں فارسی میں؟ سنگ پشت، پتھر جیسی کمر والا. والابقع، ابقع جو آیا پیچھے متن میں، کہتے ہیں کلاغ بیشا، کلاغ، کلاغ کوے کو کہتے ہیں فارسی زبان میں، اور بیشا جنگل کو بھائی، کلاغ بیشا جنگلی کوا، جنگلی کوا جو مردار کھاتا ہے، تو یہ حلال نہیں. والغداف بھائی دال ہونا چاہیے، والغداف کلاغ سیاہ بزرگ، یا آخر میں گاف ہونا چاہیے بھائی، بزرگ کا معنی ہے فارسی میں بڑا، بڑا. کلاغ سیاہ، سیاہ کوا، بزرگ بڑا، بڑا سیاہ کوا. میں نے بتایا یہ پہاڑی کوا ہے، اور یہ عام کوے سے نسبتاً کچھ بڑا ہوتا ہے، تو وہ مراد ہے، اور اس کا کھانا بھی جائز نہیں. والیربوع، یربوع جو ہے موش دشتی، موش فارسی زبان میں چوہے کو کہتے ہیں، اور دشت جنگل کو کہتے ہیں. موش دشتی، موش دشتی یعنی جنگلی چوہا، یہ حرام ہے. وہ ہوا حلال عند شافعی رحمہ اللہ، لیکن امام شافعی رحمہ اللہ کے نزدیک یہ کیا ہے؟ حلال. تو کہتے ہیں وہ ہوا حلال عند شافعی رحمہ اللہ، اور وہ حلال ہے امام شافعی رحمہ اللہ کے نزدیک. وابن عرس، اور ابن عرس جو ہے راسو، اس کو فارسی میں کیا کہتے ہیں؟ راسو، اور اردو زبان میں نیولا، نیولا. قوله لم يطفو، مصنف کا قول جو لم يطفو متن میں آیا، کہتے ہیں من الطفو، یہ کس سے ہے؟ طفون سے ہے، طفا يطفو طفون. بتلانا یہ چاہتے ہیں کہ یہ ناقص ہے، ناقص ہے. آخر میں کیا آ رہا ہے؟ حرف علت آ رہا ہے، لم يطفو کے اندر وہ واو گر گیا تو اس سے پتا نہیں چل رہا تھا، تو انہوں نے بتلا دیا من الطفو یہ کس سے ہے؟ طفون سے ہے، مادہ اس کا طافا اور واو ہے، اور اس کا معنی کیا ہے؟ تو لم يطفو کا کیا معنی ہے؟ کہتے ہیں اے لم يعلو على الماء ميتان، جو پانی کے اوپر نہ آئے مردہ ہو کر. لم يطفو کا کیا معنی؟ طافی کسے کہتے ہیں؟ وہ مچھلی جو مر کر پانی کے اوپر آ جائے. تو لم يطفو جو مر کر پانی کے اوپر نہ آئے بھائی، جو یعنی طافی نہیں ہے، یہ مانا ہے. اے لم يعلو، علا يعلو کے معنی اوپر چڑھنا، اوپر ہونا. اے لم يعلو على الماء ميتن، جو مر کر پانی کے اوپر نہ آئے. حتى ان طفل ما ميتن حرما، یہاں تک کہ اگر وہ طفل ما پانی کے اوپر آ گئی، ميتن مر کر، حرما تو وہ حرام ہے. والجریس نوع من السمکی، اور جریس جو ہے مچھلی کی ایک قسم ہے. وہ غیر المار ماہی، اور یہ بام مچھلی کے علاوہ ہے، یعنی وہ کالے رنگ کی مچھلی. قذاف المغرب، اسی طرح ہے مغرب کتاب میں. مغرب یہ لغت کی کتاب ہے، تو لغت کی کتاب ہے بھائی، تو اس میں اسی طرح یہ ان کے معانی درج ہیں. وحل الجراد وانواع السمک بلا زکات، اور حلال ہے ٹڈی، جراد کہتے ہیں ٹڈی کو. وہ انواع السمک، اور مچھلی کی اقسام، بلا زکات، بغیر ذبح کے. یاد رکھیے بھائی، یہ دو حیوانات ہیں، ایک مچھلی اور ایک ٹڈی، جو بغیر ذبح کے ہی حلال ہیں. باقی تمام حیوانات کو ذبح کرنا پڑتا ہے جو حلال ہیں، لیکن یہ دونوں بغیر ذبح کے ہی حلال ہیں. مچھلی کو پانی سے نکالیں اور وہ مر گئی، بس وہ حلال ہے، اس کو ذبح کرنے کی ضرورت نہیں. اسی طرح ٹڈی بھائی، ٹڈی یہ اچھل اچھل کر چلتی ہے، اور اس کی مختلف اقسام، بعض بہت چھوٹی چھوٹی ہوتی ہیں بھائی، اور اس کو فارسی میں ملخ کہتے ہیں، فارسی اور پشتوں میں اس کو ملخ کہتے ہیں، اور یہ اچھل اچھل کر چلتی ہے. لیکن یہاں جو مراد ہے، یہ فصلوں پر حملہ آور ہوتی ہے، اور یہ کوئی انگلی کے برابر بڑی ہوتی ہے بھائی، انگلی کے برابر بڑی. اور یہ کسی علاقے میں حملہ آور ہوتی ہیں بعض اوقات، اور لاکھوں کروڑوں کی تعداد میں ہوتی ہیں، اور پورے پورے علاقے کی فصلوں پر حملہ آور ہوتی ہیں. ایک آدھ دن میں پورے کھیت کو یہ صاف کر کے رکھ دیتی ہیں، اتنی زیادہ ہوتی ہیں بھائی. اور جب کسی علاقے میں آتی ہیں، پورے پورے علاقے کے کھیتوں کو ڈھانپ لیتی ہیں بھائی، اور پھر فصل بچانے کی کوئی صورت نہیں ہوتی بھائی، دنوں کے آنن فانن یہ فصلوں کو ختم کر دیتی ہیں، اتنی زیادہ تعداد میں ہوتی ہیں. تو لوگ ان کو پھر پکڑتے ہیں بھائی، اور پھر بوریوں کی بوریاں ان کو پکڑتے ہیں، اور اس کو یہ حلال ہے، کھاتے ہیں اس کو بھائی. اور گزشتہ دنوں شاید آپ نے ویڈیو وغیرہ بھی دیکھی ہو، وہ عرب کے اندر ان کو بیچ رہے تھے بھائی، ان کو بیچ رہے تھے. معلوم ہوا کسی علاقے میں حملہ آور ہوئی ہوں گی، تو لوگوں نے پکڑا ہوگا، تو وہ ان کو چھوٹی چھوٹی تھیلیوں میں بند کر کے بیچ رہے تھے بھائی. تو یہ ہے وہ ٹڈی بھائی. تو کہتے ہیں وحل الجراد وانواع السمک بلا زکات، اور حلال ہے ٹڈی اور مچھلی کی اقسام، بلا زکات، بغیر ذبح کے ہی. وغراب الزرع، غراب کہتے ہیں کوے کو، زرع کہتے ہیں کھیتی اور فصل کو، اور کھیتی کا کوا جو ہے، فصلوں کا کوا جو ہے. والارنب، اور خرگوش جو ہے. والعقعق، اور عقعق پرندہ جو ہے، یہ بھی کوئی پرندہ ہے، کوے سے کچھ چھوٹا ہوتا ہے، اور یہ مردار اور دانے دونوں کھاتا ہے، دونوں کھاتا ہے، تو یہ بھی حلال ہے بھائی. تو کہتے ہیں حلال ہے ٹڈی بھی اور مچھلی کی تمام قسمیں بغیر ذبح کے. وہ غراب الزرعی، اور کھیتی کا کوا. والارنب، اور خرگوش. اور والعقق، اور عقق. معها ای مع الزکاتی، یہ ذبح کے ساتھ حلال ہیں. मछली और टिड्डी बिला ज़कातिन, बगैर ज़िबा के, और ये जो कौवा है और ये जो खरगोश है, ये और ये जो खेती का कौवा है और खरगोश है और ये आकाक परिंदा है, ये माहा ऐ मा ज़कातिन, ये ज़िबा के साथ हलाल हैं, वैसे हलाल नहीं है। बात अच्छी तरह समझ में आ गई। इसी तरह याद रखिए, ये तोता, मैना, फाख्ता वगैरह, ये भी हलाल हैं, क्योंकि ये भी दाने वगैरह खाते हैं, मुर्दार नहीं खाते। किताबुल उज़हिया हिया शातुन मिन फर्दिन व बकरतुन औ बईरुम मिन्हु इला सबअतिन इन लम यकुन लि फर्दिन अक़ल्ल मिन सुबईन हत्ता लौ काना लि अहदि सबअति अक़ल्ल मिन अस-सुबई ला यजूज़ु अन अहदिन लि अन्न वस्फल क़ुरबति ला यतजज़ऊ وعند مالك رحمه الله تعالى رحمة واسعة تجوز عن أهل بيت واحد وإن كانوا أكثر من سبعة ولا يجوز عن أهل بيتين وإن كانوا أقل من سبعة। كتاب الأضحية, أضحية के अंदर याद रखिए हमजा पर पेश है, कसरा भी जायज, कसरा भी और इसी या मुशद्दद है भाई, तो उज़हिया, और उज़हिया कुर्बानी का वो जानवर भाई जिसको कुर्बानी के लिए कुर्बानी जिसकी कुर्बानी की जाती है भाई, तो वो कुर्बानी का जानवर उसको उज़हिया कहते हैं भाई। कुर्बानी का जानवर क्या है और तो बतला रहे हैं ही अशातुम मिन फरदीन, वो शात किसे कहते हैं भाई, भेड़ बकरी। देखा, देखो आप खुद गौर करो, या शातुम मिन फरदिन, ये भेड़ बकरी है, मिन फरदिन एक आदमी की तरफ से भाई। आप जानते हैं कि भेड़ बकरी अगर कोई जिबा करना चाहे, उसकी कुर्बानी करना चाहे, तो एक फर्द की तरफ से होगी वो भेड़ बकरी, और अगर गाय या बैल और ऊंट करना चाहे तो उसमें कितने आदमी ज्यादा से ज्यादा शरीक हो सकते हैं, सात आदमी ज्यादा से ज्यादा शरीक हो सकते हैं, और सात से कम हो तो चाहे दो हो, तीन हो, चार हो, पांच हो, छह हो, वो भी शरीक हो सकते हैं। लेकिन शर्त यह है, ये याद रखना, किसी का हिस्सा सातवें हिस्से से कम ना हो। सात आदमी शरीक हो सकते हैं, मालूम हुआ हर एक का एक एक हिस्सा होगा, तो एक का ज्यादा, एक का कम से कम हिस्सा कितना हुआ, सातवां, सातवें से कम जायज नहीं है। लिहाजा मसलन एक गाय लेकर आए 70,000 रुपए की, और हर एक पे कितना आ रहा है खर्चा, 10-10,000, सात आदमी शरीक हैं, लेकिन उनमें से एक आदमी गरीब है, उसने कहा भाई मैं तो सिर्फ 5,000 शामिल करूंगा, दूसरे ने कहा कोई बात नहीं तुम 5,000 शामिल करो, मैं 15,000 शामिल कर देता हूं, तो 70,000 तो बन गए, लेकिन एक का हिस्सा सातवें हिस्से से कम है। याद रखिए इस सूरत में किसी की भी कुर्बानी सही नहीं हुई, क्योंकि हैवान तो एक ही है ना, हैवान तो एक ही है, कुर्बानी तो एक ही है, उसमें तकसीम नहीं हो सकती, तो लिहाजा जब उसका हिस्सा खराब हुआ तो सबका हिस्सा खराब हो गया, सातवें हिस्से से कम की गुंजाइश नहीं है। हम ये नहीं कह सकते कि सिर्फ उसका हिस्सा खराब, बाकियों का हिस्सा सही, क्योंकि कुर्बानी एक इबादत है, उसमें तकसीम नहीं हो सकती। जैसे नमाज है, नमाज कोई शख्स पढ़ता है, कहता है जी 4 रकात नमाज मैंने पढ़ी, लेकिन आखिरी रकात में मेरा वुजू नहीं था, चलो 3 तो हो गई होंगी ना मेरी, आप क्या कहेंगे उसको, 3 हुई नहीं भाई, उसमें तकसीम नहीं, वो एक इबादत है, या तो सारी की सारी सही होगी या सारी ही क्या होगी, खराब होगी। तो यहां भी इसी तरह है, लिहाजा एक तो सातवें हिस्से से कम किसी का हिस्सा नहीं होना चाहिए। हां अगर किसी के पास कम है और आप उसको भी शामिल करना चाहते हैं तो फिर उसको पैसे दे दो, उसका हिस्सा पूरा कर दो, फिर वो शामिल हो जाए, ये नहीं कि आप अपना हिस्सा सातवें से बढ़ा दें और उसका हिस्सा सातवें से कम ही रहे, नहीं नहीं। और इसी तरह चूंकि इसमें तकसीम नहीं हो सकती, तो अगर कुर्बानी करने वालों में कोई शख्स ऐसा शामिल हो गया जिसका इरादा सिर्फ गोश्त का है कि चलो मुझे गोश्त मिल जाएगा, तो याद रखिए सबकी कुर्बानी खराब हो गई, क्योंकि सबकी नीयत कुर्बानी की होनी चाहिए, और यहां तो तकसीम नहीं हो सकती, अगर खराबी आएगी तो सारी सबकी कुर्बानी क्या हो जाएगी, खराब, यानी वो पूरी गाय या ऊंट खराब हो जाएगा। बात समझ में आ गई, वो कुर्बानी कबूल नहीं। یا اسی طرح اگر کوئی شخص سود کا کام کرتا ہے, خالص سودی کمائی ہے, تو وہ اگر ساتھ شامل ہو جاتا ہے تو اس صورت میں بھی ساری قربانی خراب ہو گئی, کسی کی بھی قربانی نہیں ہوئی ساتھ کے ساتھ جو افراد شریک ہیں. مسئلہ اچھی طرح سمجھ میں آ گیا کہ قربانی میں تقسیم نہیں ہے, ایک حیوان کی بات کر رہا ہوں بھائی. تو کہتے ہیں یا شاتن من فردن, یہ بھیڑ بکری ہے ایک فرد کی جانب سے, و بقارتن او بعیرن, بقرہ یہ گائے بیل بھائی, اسی میں بھینس اور بھینسا بھی آ گئے, او بعیرن یا اونٹ جو ہے, یا گائے بیل اور گائے بیل یا اونٹ جو ہے, مینہو الا سبعتن, وہ ایک فرد سے لے کر سات تک کے لیے ہے, ایک فرد سے لے کر کہ زیادہ سے زیادہ کتنے اس میں ہو سکتے ہیں, سات افراد تک, ان لم یکن لفردن اقل من سبعن, اگر کم نہ ہو کسی فرد کے لیے, ان لم یکن لفردن, اگر نہ ہو کسی فرد کے لیے اقل من سبعن, ساتویں حصے سے کم, کسی فرد کے لیے ساتویں حصے سے کم نہ ہو تو پھر ایک سے لے کر سات تک جتنے بھی اس میں شریک ہونا چاہیں شریک ہو سکتے ہیں, لیکن شرط وہی ہے کہ کسی کا حصہ ساتویں حصے سے کم نہ ہو. تو سبع کہتے ہیں ساتواں حصہ. حتی لو کان لی احد السبعتی اقل من السبع, یہاں تک کہ اگر کہ ان سات میں سے کسی ایک کے لیے اقل من السبع ساتویں سے کم حصہ ہوا, تو لا يجوز عن احد, تو کسی ایک کی طرف سے بھی جائز نہیں, یعنی کسی ایک کی بھی قربانی نہیں ہوئی, لان وصف القربت لا يتجزا, اس لیے کیونکہ قربت کا جو وصف ہے یعنی عبادت کا جو وصف ہے, لا يتجزا, وہ تقسیم قبول نہیں کرتا, وہ تقسیم نہیں ہوتا. یا تو کہیں گے سارے قربانی صحیح, یا کہنا پڑے گا سارے قربانی فاسد. تو قربت یعنی عبادت جو ہے وہ تقسیم کو قبول نہیں کرتی کہ کچھ حصے کو صحیح قرار دیا جائے, ایک ہی عبادت اس کے کچھ حصے کو صحیح قرار دیا جائے اور کچھ کو فاسد قرار دیا جائے, ایسا نہیں. کہتے ہیں لأن وصف القربۃ لا يتجزا, اس لیے کیونکہ قربت کا جو وصف ہے وہ تقسیم کو قبول نہیں کرتا, وہ تقسیم نہیں ہوتا. وعند مالک رحمہ اللہ, جی آگے امام مالک رحمہ اللہ کا مذہب بیان ہو رہا ہے, یاد رکھیے امام مالک رحمہ اللہ فرماتے ہیں کہ گائے بیل یا اونٹ یا اونٹنی جو ہے وہ پورے ایک گھرانے کے لیے کافی ہے, چاہے وہ سات سے زیادہ افراد ہی کیوں نہ ہو, لیکن ہونے ایک ہی گھرانے کے چاہیے, ایک ہی گھر والے سات سے زیادہ افراد بھی ہوں تو وہ ایک اونٹ کر سکتے ہیں, ایک گائے کر سکتے ہیں مل کر. اور اگر دو خاندانوں والے ہیں, دو گھرانے ہیں, تو ان کے لیے یہ ایک اونٹ یا ایک گائے کافی نہیں ہوگی, چاہے ان کی تعداد سات سے کم ہی کیوں نہ ہو. تو وہ گھرانے کا اعتبار کرتے ہیں, افراد کو نہیں دیکھتے. ایک گھر والے چاہے دس افراد ہیں وہ ایک گائے یا ایک اونٹ کر سکتے ہیں مل کر, اور دو گھر والے چاہے سات سے کم ہی کیوں نہ ہو وہ ایک اونٹ یا ایک گائے نہیں کر سکتے. مثلا ایک گھرانے کے بھی تین افراد, دوسرے گھرانے کے بھی تین افراد, یہ چھ افراد ہو گئے, تو لیکن وہ فرماتے ہیں نہیں, بے شک یہ سات سے کم ہیں لیکن دو گھرانوں والے ہیں, اس لیے ایک گائے ان کے لیے کافی نہیں, ایک اونٹ ان کے لیے کافی نہیں ہے. بات سمجھ میں آ گئی. تو کہتے ہیں وعند مالک رحمہ اللہ تعالی, امام مالک رحمہ اللہ کے نزدیک, تجوز عن اہل بیت واحد, جائز ہے ایک گھر والوں کی طرف سے, وان کانوا اکثر من سبعت, اگرچہ یہ سات سے زیادہ ہوں, ولا يجوز عن اہل بیتین, اور یہ جائز نہیں ہے دو گھر والوں کی طرف سے, وہ ان کانو اقل من سبعت, اگرچہ یہ سات سے کم ہوں یہ دو گھروں والے, وہ یقسم اللحم وزنا لا جزافا الا اذا ضم معه من اقارعه او جلده. آگے آپ کو بتلا رہے ہیں کہ جب قربانی کا گوشت آپس میں تقسیم کریں وہ افراد, سات افراد, تو اندازے سے تقسیم ٹھیک نہیں ہے, اندازے سے تقسیم کرنا جائز نہیں ہے, بلکہ پورا پورا برابر وزن کر کے تقسیم کیا جائے. اور اگر پورا پورا وزن کرنا مشکل ہے تو پھر اس کا آسان حل یہ ہے کہ گوشت کے علاوہ بھی کچھ چیزیں ہر ایک میں شامل کر دو, مثلا پائے ہیں सिरी पाए जैसे होते हैं, तो जो पांव हैं, पाए हैं हैवान के, वो इनके साथ शामिल कर दिए जाएं, या उसकी खाल कुछ शामिल कर दी जाए वगैरह भाई। अब हर एक के हिस्से में क्या करो, एक एक पाया शामिल कर दो, या एक पाए के दो हिस्से कर दो, एक पाए के दो हिस्से कर दो, तो हर एक को कुछ गोश्त मिलेगा और कुछ पाया मिल जाएगा। सूरत समझ में आ रही है? या हर एक को खाल का कुछ कुछ हिस्सा दे दो, तो हर एक को कुछ गोश्त मिलेगा और कुछ थोड़ा सा खाल का हिस्सा मिल जाएगा। भाई ये क्यों, क्या वजह है, बराबरी क्यों जरूरी है? और आप ये क्यों कहते हैं कि कोई पाए या खाल वगैरह या कलेजी वगैरह ये चीज साथ थोड़ी थोड़ी शामिल कर दें? कहते हैं भाई यहां हम तकसीम कर रहे हैं, और तकसीम जब कर रहे हैं जिसमें सब शरीक थे, तो यहां मिन वजह इफराज है और मिन वजह मुबादला है। मिन वजह क्या है? तकसीम में आपने पढ़ा था या नहीं पढ़ा था? इफराज है, अपना अपना हिस्सा अलग कर रहे हैं, और मिन वजह देखें तो मुबादला भी पाया जा रहा है। मसलन देखो, सात आदमी शरीक हैं, गोश्त के हमने सात हिस्से दे दिए हर एक को। अब मुझे बताइए, मसलन एक फर्द है इनमें से जैद, जी जो जैद को गोश्त मिला, जैद को गोश्त दिया, लेकिन ये जो जैद के हिस्से में गोश्त आया, ये जैद ही का था या इसमें पहले सारे शरीक थे? ये तो सारे शरीक थे इसके अंदर। तो जैद को जो हिस्सा मिला, इसमें जैद का कुछ अपना हिस्सा और कुछ दूसरों का हिस्सा था। फिर बकर को साथ जो हिस्सा मिला, तो उसमें बकर का कुछ अपना हिस्सा था और कुछ दूसरों का हिस्सा था। तो गोया जैद वाले में बकर का कुछ हिस्सा था और बकर वाले में जैद का कुछ हिस्सा था। तो जैद ने बकर वाले में जो हिस्सा था वो उसको दे दिया, और बदले में अपने गोश्त के अंदर जो बकर का हिस्सा था वो जैद ने ले लिया। तो देखो मुबादला पाया गया। क्या पाया गया? मुबादला पाया गया। सूरत समझ में आ रही है कि जब सारे शरीक हैं तो गोश्त के हर हर जुज में हर एक का हिस्सा है। गोश्त का एक टुकड़ा भी उठा लें तकसीम से पहले, तो इसमें सातों के सातों का हिस्सा है। बल्कि एक छोटा टुकड़ा ले लें, उसके अंदर भी सातों का हिस्सा है। तो जब आप तकसीम कर रहे हैं, हर एक को अपना हिस्सा दे रहे हैं, तो यहां इफराज भी है और मुबादला भी है। गोया जैद ने जो अपना हिस्सा लिया, अपना हिस्सा लिया, इसमें कुछ इसका अपना और कुछ बाकियों का। जैद ने वो बाकियों का हिस्सा ले लिया, और बदले में उनके गोश्त के अंदर जो अपना हिस्सा था वो उनको दे दिया। सूरत समझ में आ गई? तो ये क्या हुआ? मुबादला, मुबादला पाया गया, और मुबादला गोया बैअ पाई गई। मुबादला बैअ के अंदर होता है ना, तो गोया बैअ पाई गई, या मुबादला कह लो, जो भी कह लें, भारत बैअ पाई गई। और यहां जिंस भी है और कदर भी है, और लिहाजा जब जिंस और कदर दोनों चीजें पाई जाएं, तो आपने पढ़ा है कि मुसावात जरूरी है, वरना सूद लाजिम आएगा, रिबा लाजिम आएगा। जिंस भी है और कदर भी है। मुबादला कर रहे हैं, जैद ने बकर के हिस्से का गोश्त ले लिया, और बदले में उसको भी क्या दिया? अपने हिस्से का गोश्त दे दिया। तो दोनों तरफ देखो एक ही जिंस है, जिंस भी पाई गई और नीस कदर भी है। गोश्त को क्या किया जाता है? वजन किया जाता है, मकीलात और मौजूनात, भाई जानते हो कि नहीं? तो वजनी, वजन भी है और जिंस भी है। जब वजन और जिंस है, जिंस और कदर पाई गई, तो ऐसी सूरत में मुसावात जरूरी है। अंदाजे से नहीं दे सकते, अगर अंदाजे से देंगे तो मालूम हुआ मसलन बकर के पास कुछ गोश्त ज्यादा चला गया, जैद के पास कुछ गोश्त कम आ गया, तो देखो सूद लाजिम आया। बकर के पास जो हिस्सा जायद गया, मसलन बकर के पास फर्ज करो 5 किलो गया और जैद के पास 4 किलो आया, तो 4 किलो तो 4 किलो के मुकाबले में हो गया, लेकिन ये जो 1 किलो बकर के पास जायद आया, इसके मुकाबले में तो उसने कुछ भी नहीं दिया। तो ये क्या है? सूद है। क्या है? सूद है। लिहाजा जब जिंस और कदर दोनों पाई जा रही हैं, तो अब मुसावात जरूरी है, और मुसावात बड़ा मुश्किल काम है यहां पर भाई। कोई आसान काम तो नहीं है कि आप सात के साथ हिस्से बिल्कुल बराबर करें, तो हर एक को तोल कर दें। तो फिर उसका तरीका बतला दिया कि भाई सात कुछ पाए का हिस्सा मिला दो, या सात कुछ खाल का हिस्सा मिला दो, या कलेजी का कुछ हिस्सा मिला दो। अब हम जिंस को खिलाफे जिंस की तरफ फेर देंगे, مثلا زید کو ایک پایا ملا اور ساتھ 20 کلو گوشت، بکر کو بھی ایک پایا ملا اور 20 کلو گوشت، یا پائے کا ایک ٹکڑا ملا، جو بھی ملا. تو ہم یوں کہیں گے کہ بکر کو جو پایا ملا وہ کس کے بدلے ہے؟ وہ زید کے پاس جو گوشت ہے اس کے بدلے اس بکر کا پایا ہے، اور زید کے پاس جو پایا ہے وہ بکر کے بدلے، اس کے پاس جو گوشت ہے اس کے بدلے میں ہے. تو دیکھو گوشت کو گوشت کے مقابلے میں ہم نے نہیں کیا، ورنہ تو سود لازم آتا، بلکہ گوشت کو پائے کے مقابلے میں کر دیا. اور جب جنس الگ ہو گئی پھر تو کمی بیشی جائز ہے، جتنی بھی ہو جائے، تو اب سود لازم نہیں آئے گا. بات سمجھ بھی آئی کہ نہیں آئی؟ دیکھیے کتاب پر، ویقسم اللحم وزنا لا جزافا، اور تقسیم کیا جائے گا گوشت کو وزن کے اعتبار سے، لا جزافا، اندازے سے نہیں. جزاف کہتے ہیں اندازے سے، بھائی اندازے سے نہیں. الا اذا ضم معه، مگر یہ کہ جب اس کے ساتھ ملا دیا جائے، من اکارعیہ، اس کے پائے. بھائی اکارع جمع ہے کوراع کی، اور یہ پائے کو کہتے ہیں، پائے جو حیوان کے قدم کا نچلا پنڈلی کا آخری حصہ ہے گوشت سے خالی. بھائی او جلد ہی، یا اس کی جلد یعنی کھال کو. الا اذا ضم معه من اکارعه او جلده، مگر یہ کہ جب اس کے ساتھ ملا دیا جائے اس کے پایوں کو، او جلده، یا اس کی کھال کو. ای یکون مع اللحم اکارع او جلد، یعنی گوشت کے ساتھ پائے ہوں او جلد یا کھال ہو. ففی کل جانب شیء من اللحم و شیء من الاکارع، تو ہر ایک کی جانب میں کچھ حصہ گوشت میں سے ہوگا اور کچھ جو ہے پایوں میں سے. او یکون فی کل جانب شیء من اللحم و بعض من الجلد، یا ہر ایک کی جانب جو ہے کچھ حصہ گوشت میں سے ہوگا. و بعض من الجلد، اور کچھ حصہ کھال میں سے. او یکون فی جانب لحم و اکارع و فی آخر لحم و جلد، یا ہوگا ایک جانب میں گوشت اور پائے. و فی آخر لحم و جلد، اور دوسری جانب میں گوشت اور کھال. و انما یجوز، اور یہ جائز ہے. صرفا للجنس الی خلاف الجنس، پھیرتے ہوئے ایک جنس کو دوسری جنس کے خلاف، ایک جنس کو دوسری جنس کے. ہم یہاں پھر یہ کہیں گے کہ گوشت گوشت کے بدلے نہیں ہے، بلکہ گوشت کھال کے بدلے ہے، اور یا گوشت پائے کے بدلے ہے بھائی، اور پھر کمی بیشی جائز ہو جائے گی. وَصَحَّ اشْتِرَاكُ سِتَّةٍ فِي بَقَرَةٍ مُشْتَرَاتٍ لِأُزْحِيَّةٍ اِسْتِحْسَانًا. صورت مسئلہ یہ، ایک شخص نے ایک گائے خریدی، اور اکیلے گائے خرید کر یہ اکیلا شخص لے آیا، اور پھر یہاں لا کر وہ اور باقی افراد کو بھی اپنے ساتھ شریک کر لیتا ہے کہ مثلا مجھے یہ گائے 70,000 کی پڑی ہے، 70,000 میں میں نے یہ خریدی ہے، تو جو جو شریک ہونا چاہے وہ 10,000 میں حصہ مجھ سے لے لے بھائی. تو چنانچہ اس کے ساتھ اور افراد بھی شریک ہو گئے، اور اس نے ان سے 10,000 فی حصے کے لے لیے. تو کیا ایسا کرنا جائز ہے یا جائز نہیں؟ تو آپ کو بتلائیں گے کہ بھئی قیاس تو تقاضا یہ کرتا ہے کہ یہ جائز نہیں ہونا چاہیے، لیکن استحسانن اس کی اجازت دی گئی. میں نے بتایا تھا استحسان کسے کہتے ہیں؟ قیاس خفی کو، جو قیاس جو گہرا ہو، ذرا گہری بات ہو. لیکن قیاس بات گہری ہو تو اس کو ہمیشہ استحسان نہیں کہیں گے جب تک اس کے مقابلے میں قیاس موجود نہ ہو، قیاس جلی. بات سمجھ بھی آ رہی ہے کہ نہیں؟ تو یہاں پر بھی قیاس بھی موجود اور قیاس خفی بھی موجود، تو لہذا اس قیاس خفی کو پھر استحسان کہیں گے، کیونکہ مقابلے میں قیاس جلی موجود ہے. تو قیاس تو یہ تقاضا کر رہا ہے کہ شرکت نہیں ہونی چاہیے، شرکت جائز نہیں ہونی چاہیے، کیونکہ یہ قربانی کے لیے گائے کو خرید کر لایا ہے، اب اس گائے کے وہ حصے بیچ رہا ہے. اور جو حیوان قربانی کے لیے خریدا جائے اس کو تو بیچنا جائز نہیں ہے. تو قیاس تو یہ تقاضا کر رہا ہے، اب یہ حصوں کو بیچنا جائز نہیں ہونا چاہیے، لیکن استحسانن اجازت دی گئی. استحسان کی وجہ یہ، کیونکہ بعض اوقات کہتے ہیں انسان کو کوئی گائے، موٹی تازی گائے مل جاتی ہے یا موٹا بیل، اور اس وقت اور ساتھی ہوتے نہیں، और वो चाहता है कि मैं इसको खरीद लूं, फिर मेरे साथ और शरीक हो जाएंगे, वरना तो ये हाथ से निकल जाएगी, फिर ऐसा हैवान नहीं मिलेगा और कीमत भी कम होती है। तो चुनांचे मजबूरी की वजह से इसकी इजाजत होगी कि वो उसको ले ले और बाद में और साथियों को शरीक कर ले। लेकिन याद रखें, इसमें यह जरूरी है कि इसकी खरीदते वक्त ही यह नीयत थी कि मैं औरों को अपने साथ शरीक करूंगा। अगर इसने ली अपने लिए और बाद में औरों को शरीक करता है तो फिर याद रखिए ये वो दुरुस्त नहीं कर रहा। इस सूरत में क्योंकि पहले इसने अपने लिए हैवान को खरीदा कि पूरी की पूरी गाय की मैं कुर्बानी करूंगा, तो इस पर यह वाजिब हो गया इसकी कुर्बानी करना। एक चीज खुद ही इसने अपने ऊपर वाजिब कर ली। आप इसको बेचना चाहता है, औरों को शरीक करना चाहता है, हां शरीक कर सकता है औरों को, लेकिन जो पैसे मिलेंगे वो खुद रखना इसके लिए जायज नहीं, उनको सदका करना पड़ेगा। इसको शरीक अभी भी कर सकता है। बात समझ में आ गई? तो कहते हैं वसा हश तेरा को सिद्दतिन, और सही है शरीक होना छह आदमियों का, फी बकरातिन मुश्तरातिन, ऐसी गाय या बैल में मुश्तरातिन जिसको खरीदा गया है, लि उजहियतिन कुर्बानी के लिए। छह आदमियों का शरीक होना सही, क्या माना छह आदमी, यानी एक तो खरीदार है ना और छह मजीद भी उसमें आ सकते हैं तो वो भी शरीक हो सकते हैं, तो कुल सात हो जाएंगे। तो कहते हैं वसहश तेरा कुसित ततिन फी बकरतिन मुश्तरातिन लिउजहियतिन इस्तेहसानन, और सही है छह अफराद का शरीक होना ऐसी गाय में जिसको खरीदा गया कुर्बानी के लिए इस्तेहसानन, इस्तेहसानन ये सही है। वह फिल कियास ला यजूज, और कियास में जायज नहीं है। वह हुआ कौल ज़ुफर रहमहुल्लाह, और यही कौल है इमाम, ये कौल है इमाम ज़ुफर रहमहुल्लाह का, लिअन्नहु अअद्दहा लिलकुर्बति, इसलिए क्योंकि उसने इसको तैयार किया है कुर्बानी के लिए। उसने तो किस लिए खरीदा इस गाय को, कुर्बानी। कियास ये तकाजा कर रहा है, मैं नीयत की बात नहीं कर रहा कि उसकी नीयत क्या थी क्या नहीं, लेकिन उसने जब गाय को खरीदा है किस नीयत से खरीदा है कि इसकी क्या करनी है कुर्बान। लिअन्नहु अअद्दहा का माना तैयार करना, लिअन्नहु अअद्दहा लिलकुर्बति, इसलिए क्योंकि उस आदमी ने, खरीदार ने इस गाय को तैयार किया है लिलकुर्बति कुर्बानी के लिए, फला यजूजु बैउहा, लिहाजा उसका बेचना जायज नहीं। वजहुल इस्तेहसानी, और इस्तेहसान की वजह यह है कि अन्नहु कद यजिदु बकरतन समीनतन, कि कोई शख्स जो है कभी कभार पा लेता है बकरतन समीनतन कोई मोटी गाय या मोटा बैल, वला यजिदु शुरका अवक्तल बैई, और वो शरीकों को नहीं पाता खरीदते वक्त, यानी कोई शरीक उस वक्त होता नहीं। फलहाजतु मासतुन इला हाजा, तो हाजत पेश आती है इसकी, तो इसकी हाजत पेश आती है और हाजत की बिना पर शरीयत इजाजत देती है चीजों की। वजा कबल शिराई अहब्बू, वजा और ऐ हाजा, हाजा आप हाजा इस्तेमाल करते हैं ना, हाजा के अंदर आपने पढ़ाई हा तंबीह की है और जा क्या है इसमें इशार, तो यहां जा सिर्फ कह दिया। वजा और ये, यानी ये जो शिरकत है, कबल शिराई अहब्बू, ये खरीदने से पहले ज्यादा पसंदीदा है, पहले ही शरीक हो जाएं, पैसे मिला लें और फिर गाय को खरीदें, ये ज्यादा पसंदीदा है बजाय इसके कि पहले खरीद कर लाएं और फिर उसमें लोगों को शरीक करें। तो कहते हैं वजा कबल शिराई अहब्बू, और वो यानी शिरकत जो है वो खरीदने से पहले ज्यादा पसंदी, वो खरीदने से पहले पसंदीदा है। जा कहते हैं इशारतुन इलल इश्तेरा की, कि जा जो है वो इशारा है इश्तेरा के यानी शिरकत की तरफ। वान अबी हनीफत रहमल्ला युकरहुल इश्तेरा को बाद अशिराई, और इमाम साहिब से एक रिवायत ये भी है कि मकरू है शिरकत खरीदने के बाद। वला तजिबु इल्ला अला मन अलैहिल फितरतु, और कुर्बानी वाजिब नहीं है मगर उस शख्स पर जिस पर फितरा वाजिब है, यानी सदका फितर। कुर्बानी उसी शख्स पर वाजिब है जिस पर सदका फितर वाजिब हो। भाई एक है जकात, एक है सदका फितर। याद रखो जकात ऐसे माल पर वाजिब होती है जो माले नामी हो, बढ़ने वाला हो और उस पर साल गुजर जाए। और माले नामी क्या है याद रखो, सोना चांदी करंसी और इसी तरह सामान्य तिजारत, ये चार चीजें हैं, सोना चांदी, करेंसी, कोई सी भी करेंसी हो, पाकिस्तानी हो, अमेरिकी हो, बर्तानवी हो, करेंसी, और इसी तरह सामान,
तिजारत
तिजारत, मसलन दुकान के अंदर बेचने के लिए जितना सामान रखा हुआ है, ये सारा भाई, ये सारा क्या है? सामान तिजारत है। तो इनकी कीमत लगाई जाएगी, सोना, चांदी, करेंसी वगैरह और सामान तिजारत। अगर इन सब की कीमत मिलाकर 52.5 तोले चांदी के बराबर हो जाए, जो गालिबन आजकल मेरा ख्याल 40-50 हजार के लगभग बनते हैं, तो इनकी मालियत अगर 40-50 हजार हो, 40-50 हजार, 40-50 हजार हो और साल गुजर जाए, तो फिर इन पर ज़कात वाजिब है। जबकि सदका फितर उसमें जरूरत से जायद सामान को भी शामिल करना है। जकात में तो जरूरत से जायद सामान को शामिल नहीं करते, सिर्फ किसको देखते हैं? माले नामी को। और ये सारे माल बढ़ने वाले हैं, करेंसी में भी क्या होता है, उसको सोना चांदी दिरहम दीनार हैं, करेंसी है, माले तिजारत है, ये सब क्या है, साल में इनमें इजाफा होता है। आप किसी भी काम में लगाएंगे तो इसमें क्या हो जाएगा, इजाफा हो जाएगा, और सामान्य तिजारत को बेचेंगे तो नफा कमाएंगे, तो ये सब क्या है, माले नामी। लेकिन सदका फितर में जरूरत से जो जायद सामान है उसको भी शामिल करेंगे। मसलन आपके पास अगर एक गाड़ी है, वो तो जरूरत है आपकी, एक से जायद गाड़ी है, तो ये तो जायद गाड़ी क्या है, जरूरत से। जकात में इसको शामिल नहीं करेंगे क्योंकि आपके इस्तेमाल में है, सामान्य तिजारत ये नहीं है, ये दूसरी गाड़ी आपने बेचने के लिए नहीं रखी, खुद ही शौक है, दो किस्म की गाड़ियां आपने रखी हुई हैं, तो जकात में तो इसका हिसाब नहीं करेंगे क्योंकि ये माले तिजारत नहीं, सोना भी नहीं, चांदी भी नहीं, करेंसी भी नहीं, गाड़ी है। लेकिन सदका फितर में इसका हिसाब करना पड़ेगा क्योंकि ये जरूरत से जायद है। एक गाड़ी की तो आपको जरूरत है, दूसरी की तो जरूरत नहीं। तो इस तरह जो भी जो भी चीजें आम इस्तेमाल में आ रही हैं, जिनकी जरूरत है, वो तो शामिल नहीं करेंगे, गाड़ी भी शामिल नहीं करेंगे क्योंकि गाड़ी भी क्या है, आपकी जरूरत। लेकिन इससे जो जरूरत आम इस्तेमाल से जायद चीजें हैं उनको देखेंगे भाई, और अगर उनकी कीमत और ये सोना चांदी करेंसी वगैरह ये चीजें हैं उनको तो मिलाना ही मिलाना है, सामान्य तिजारत वगैरह इनको सबको तो मिलाना ही है, साथ जरूरत से जो जायद सामान है उसको भी मिलाना है। मसलन सोना चांदी या करेंसी या सामान्य तिजारत, वो सारा मिल मिला के 25,000 है, लेकिन जरूरत से जायद सामान भी 25,000 का है, तो निसाब बन गया, अब इस पर सदका फितर आ जाएगा। बात समझ में आ गई? जकात तो नहीं आएगी लेकिन सदका फितर आ जाएगा। और तो जिस शख्स पर सदका फितर वाजिब, उस पर कुर्बानी भी वाजिब है भाई। तो कहते हैं वला तजिबु इल्ला अला मन अलैहिल फितरतु, और वाजिब नहीं है कुर्बानी मगर उस शख्स पर जिस पर सदका फितर वाजिब हो। वकद मर फिल फितरती, और तहकीक वो गुजर चुका है फितरत में, यानी सदका फितर में उसका बयान गुजर चुका है कि उसमें क्या कुछ होना चाहिए, जो हिसाब क्या है जिससे वो वाजिब होगा। वह इन नमा तजिबू, और कुर्बानी जो है वो वाजिब है, लिकौलिही सल्लल्लाहु अलैहि वसल्लम, हुजूर अलैहि सलाम के इस फरमाने मुबारक की वजह से कि आपने फरमाया मन व जदा साअतन, जिस शख्स जो शख्स गुंजाइश पाए, वलम युज़ही और कुर्बानी न करे, फला यक़रुबन्ना मुसल्लाना, तो वो हरगिज करीब ना आए हमारी ईदगाह के। देखो कितनी वईद है, हुजूर अलैहि सलाम कितनी नाराजगी का इजहार फरमा रहे हैं कि जो शख्स वुसअत और गुंजाइश हो कुर्बानी कर सकता है और फिर भी कुर्बानी नहीं करता, तो वह हमारी ईदगाह के करीब भी न आए। तो कहते हैं मऊ हदीस में आया मऊ वजदा साअतन, जिसको जो गुंजाइश पाए, यानी जिसके पास इतना माल हो जो सदका फितर के बराबर, वलम युज़ही और वो कुर्बानी न करे, फला यक़रुबन न मुसल्लाना, तो हरगिज करीब न आए हमारी ईदगाह के। मुसल्ला जहां नमाज पढ़ी जाती है भाई, और आप जानते हैं कि पहले सारे मिलकर एक ही जगह ईद की नमाज अदा करते थे, सारे शहर वाले सारी बस्ती वाले बाहर निकलते और ईदगाह होती, मखसूस जगह होती, वहां सारे मिलकर ईद की नमाज अदा करते थे। लेकिन अब तो शहर बहुत बड़े हो गए, अब बाहर निकलना मुश्किल हो गया, तो फुकहा ने इजाजत दी کہ اپنی اپنی مسجد میں بھی عید کی نماز ادا کر سکتے ہیں. تو مصلی وہ عیدگاہ بھائی. آگے دیکھیے, وعند شافعی رحمہ اللہ ہی سنتن, اور امام شافعی رحمہ اللہ کے نزدیک قربانی جو ہے وہ سنت ہے. وہ دلیل میں وہ حدیث پیش کرتے ہیں جس میں حضور علیہ السلام فرماتے ہیں کہ من اراد ان یضحی, جو تم میں سے قربانی کرنے کا ارادہ کرے. دیکھا, معلوم ہوا ارادہ کرے, مرضی ہے, ایک کوئی شخص ارادہ کرے یا ارادہ نہ کرے اس کو اختیار ہے. آگے دیکھیے, لنفسی ہی لا لطفلی ہی فی ظاہر روایتی, اپنے لیے, لا لطفلی ہی, نہ کہ اپنے بچے کے لیے, یعنی نابالغ بچے کے لیے نہیں. یعنی قربانی کسی شخص پر واجب ہوگی اس کے اپنے لیے, اس کی اگر کوئی نابالغ اولاد ہے اس کے لیے اس پر قربانی واجب نہیں ہوگی. بھائی صدقہ فطر بتلایا نا, صدقہ فطر جس پر ہے اس پر قربانی بھی واجب, اور صدقہ فطر تو چھوٹے بچوں کا بھی واجب ہوتا ہے, غلاموں کا بھی دینا پڑتا ہے بھائی. تو بتلا دیے کہ نہیں بھائی, یہاں پر قربانی صرف اپنے لیے اس پر واجب ہوگی, چھوٹے بچے کی قربانی اس پر, نابالغ بچے کی قربانی باپ پر واجب نہیں ہے. تو کہتے ہیں لنفس ہی, اپنے لیے, لا لطفلی ہی, نہ کہ اپنے بچے کے لیے, فی ظاہر روایتی, یہ کس میں ہے؟ ظاہر روایت میں ہے. ظاہر روایت یاد رکھیے, امام محمد رحمہ اللہ کی 6 کتابیں ہیں جن میں کوئی مسئلہ ذکر ہو تو کہتے ہیں ظاہر روایت میں یوں ہے. امام محمد رحمہ اللہ کی 6 کتابیں, امام محمد رحمہ اللہ کی بہت زیادہ تصانیف ہیں لیکن ان میں سے 6 کتابیں ہیں, اور وہ کون سی؟ مبسوط, تو ہے آخر میں مبسوط, زیادات, جامع صغیر, جامع کبیر, سیر کبیر اور سیر صغیر. یہ کتابیں یاد رہیں گی, کون کون سی یہ ہمیشہ یاد رکھو, جگہ جگہ آتا ہے آپ کے ذہن میں ہوگا تو پریشان نہیں ہوں گے. امام محمد رحمہ اللہ کی بہت سی تصانیف ہیں لیکن 6 کتابیں ہیں کہ ان میں اگر کوئی مسئلہ ذکر ہو تو کہتے ہیں ظاہر روایت میرے یہ ہے, اور اس کو ترجیح ہوتی ہے. ان 6 کتابوں میں کوئی مسئلہ ذکر ہو تو باقیوں پر اس کو ترجیح ہوتی ہے. اور وہ 6 کتابیں کون سی؟ مبسوط, زیادات, سیر کبیر, سین یا را, سیر کبیر, سیر صغیر, جامع کبیر اور جامع صغیر. آسان ہے. ان 6 کے اندر ان کی تخصیص کیوں ہے؟ وجہ یہ کہ یہ 6 کتابیں امام محمد رحمہ اللہ سے بتواتر منقول ہیں, اس کے نقل کرنے والے بہت زیادہ ہیں, تو معلوم ہوا اس میں کسی قسم کا شک اور شبہ نہیں ہے, اس میں کسی غلطی کا امکان ایسے نہیں ہے. اتنے لوگ, جیسے قرآن ہے بھائی, قرآن میں کسی قسم کا شک اور شبہ نہیں, کیونکہ ہر زمانے میں ہزاروں لاکھوں مسلمان اس کو حفظ کرنے والے اور اس کو نقل کرنے والے موجود ہیں. تو یہ متواتر ہے بھائی, اس کا نقل کیا ہے؟ تواتر کے ساتھ ہے. تو امام محمد رحمہ اللہ کی جو 6 کتابیں ہیں یہ بتواتر منقول ہیں, بتواتر. تو ان کو ظاہر روایت کہتے ہیں. تو کہتے ہیں لنفس ہی, اپنے لیے قربانی واجب ہوگی, لا لطفلی ہی, نہ کہ اپنے چھوٹے نابالغ بچے کے لیے, فی ظاہر روایتی, کس میں؟ ظاہر روایت میں. ظاہر روایت کے مطابق صرف اپنے لیے قربانی واجب ہوگی, اپنے نابالغ بچے کے لیے قربانی اس شخص پر واجب نہیں ہوگی. وفی روایت الحسن عن ابی حنیفہ رحمہ اللہ, اور حسن ابن زیاد رحمہ اللہ کی روایت ہے امام اعظم ابو حنیفہ رحمہ اللہ سے, وہ فرماتے ہیں کہ تجب علی طفلی ہی, کہ اس کے بچے پر بھی قربانی واجب ہوگی, کما فی الفطرتی, جیسے کس میں تھا؟ صدقہ فطر میں تھا. اچھا دیکھا, یہ دوسری روایت آ گئی لیکن یہ ظاہر روایت نہیں ہے. دوسری روایت میں ہے کہ امام صاحب سے ہے کہ بچے کے لیے بھی اس پر قربانی واجب ہوگی باپ پر. قلنا, تو ہم جواب میں کہتے ہیں, سبب الفطرتی رأس یمونہ ویلی علیہ, کہ صدقہ فطر کا جو سبب ہے, رأس, رأس سے مراد ہے ذات, रास तो सिर्फ सर को कहते हैं ना, लेकिन कभी कभी जुज बोलकर कुल मुराद ले लेते हैं। तो अरबी में आम राइज है किसी फर्द को रास कह देते हैं, ये यूं कहो जात को रास कह देते हैं। तो जितने रास अफराद होंगे जाहिर सी बात है उतने ही रास होंगे, उतने ही सर होंगे। तो सर बोलकर जुज बोलकर कुल मुराद है। तो हम कहते हैं सबबुल फितरती के सदका फितर का जो सबब है रअसुन, वो ऐसा रअस है, ऐसा फर्द है, यूं को ऐसी जात है, यमूनुहु, जिसकी वो मशक्कत उठाता है। क्या करता है? बाप औलाद की मशक्कत उठाता है, यानी उनका खर्चा पूरा करता है भाई, उनको खिलाता है पिलाता है, सब सारे इंतजाम करता है। तो ऐसी जात यमूनुहु, जिसकी वो मशक्कत उठाता है, वह यली अलैही, और जिस पर इसको विलायत हासिल है। बच्चे पर बाप तसरुफ करता है या नहीं, कहीं उसका निकाह करवाना चाहे तो निकाह करवा सकता है। बात समझ में आ रही? इसी तरह गुलाम है, बीवी है, सब की तरफ से उस शख्स पर वाजिब होता है, क्योंकि ये सारे वो रस हैं, ये वो अफराद हैं जिनका वो फर्द मशक्कत जिनकी उठाता है, इनके खर्चे उठाता है, और इन सब पर इसको विलायत हासिल है भाई। तो हम कहते हैं सबबुल फितरति रसु यमूनुहू वयली अलैह। जवाब दे रहे हैं इमाम साहब ने क्या फरमाया था, एक कौल एक रिवायत, जाहिर रिवायत में तो बता दिया कि सिर्फ किस पर आएगा, अपनी जात पर कुर्बानी आएगी, नाबालिग बच्चे की तरफ से बाप पर कुर्बानी वाजिब नहीं। जबकि इमाम अबू हनीफा रहमतुल्लाह की एक रिवायत हसन इब्ने ज़ियाद से मनकूल है, वो फरमाते हैं कि बच्चे की तरफ से भी बाप पर कुर्बानी वाजिब होगी। तो अब उसका जवाब भी देने लगे हैं, जाहिर रिवायत को तरजीह है, उसकी वजह क्या है उसकी, तो वो दलील भी जिक्र करने लगे हैं कि सदका फितर जो है वो ऐसे फर्द ऐसी जात की वजह से वाजिब होता है जिस पर जिसका इंसान जिसका खर्चा उठाता है और जिस पर उसको विलायत हासिल होती है। तो सदका फितर का सबब क्या हुआ, ऐसी जात यमूनुहु, जिसकी मशक्कत उठाता है नहीं, जिसका खर्चा उठाता है, वह यली अलैहि, और जिस पर उसको विलायत यानी तसरुफ हासिल है, तसरुफ हासिल है। और कुर्बानी का सबब तो ये नहीं, कुर्बानी का सबब तो माल है, निसाब के बकदर माल होगा तो कुर्बानी होगी, उसमें रास का दखल नहीं। सदका फितर में तो सबब क्या है, वो रास है, और कुर्बानी में सबब क्या है, माल है, कि आपके पास जरूरत से जायद 52.5 तोले चांदी के बराबर सामान और माल वगैरह है तो आप पर कुर्बानी वाजिब होगी। तो कुर्बानी का सबब क्या है, माल, और सदका फितर का सबब क्या है, वो रस है। तो जब दोनों सबब अलग अलग हैं तो लिहाजा यहां कुर्बानी रस की वजह से नहीं आएगी, छोटे बच्चे की वजह से नहीं आएगी, माल की वजह से आएगी, और माल तो बाप के पास है, बच्चे के पास तो कोई माल नहीं है। हां आगे आपको बताएंगे, अगर बच्चे के पास भी माल है, आप कहेंगे बच्चे के पास कैसे माल हो सकता है, भाई आसान सीधी सी बात है, किसी ने वसीयत कर दी मेरे मरने के बाद इसका फलां जो बच्चा है उसको मेरी तरफ से 10 लाख रुपए दे देना, कोई करीबी रिश्तेदार था उसने वसीयत कर दी, इसको बच्चा महबूब था उसको अपने बच्चों की तरह समझता था तो उसने उसके लिए वसीयत कर दी। अब बाप के पास अगर 10 लाख है तो बेटे के पास भी क्या है, 10 लाख आ गया। तो लिहाजा अगरचे वो उसके हाथ में नहीं है, उसको तो जब बालिग होगा तब माल हवाले करेंगे, लेकिन माल है तो उसके पास, बाप के हाथ में है बेशक, तो बाप अब उसकी तरफ से कुर्बानी करेगा, क्योंकि कुर्बानी किसकी वजह से वाजिब है, माल की वजह से, और माल बच्चे के पास है तो बाप को करनी पड़ेगी। सूरत समझ में आ गई? तो कहते हैं कुल ना, हम जवाब में कहते हैं सब अबुल फितरती रासु यमूनुहु वयली अलैही, के सदका फितर का सबब जो है वो ऐसी जात है जिसका वो खर्चा उठाता है और जिस पर उसको विलायत यानी तसरुफ हासिल है। बल युज़ही अनहु अबूहु अव वसीयुहु मिन मालिही, बल्कि कुर्बानी करेगा अनहु उस बच्चे की, उस नाबालिग बच्चे की तरफ से, अबूहु उसका बाप, अव वसीयुहु या उसका सरपरस्त, अगर बाप फौत हो चुका है तो जो सरपरस्त होगा, अव वसीयुहु या उसका सरपरस्त, मिन माली ही, किस में से करेगा, उस बच्चे के माल में से अगर उसके पास माल है। هذا عند ابي حنیفت و ابی یوسف رحمهم اللہ, یہ امام یہ شیخین رحمهم اللہ کے نزدیک ہے. وقال محمد و شافعی رحمهم اللہ تعالی, اور امام محمد اور امام شافعی رحمہ اللہ فرماتے ہیں, یضحی عنہ ابوہ من مال نفسہ, کہ قربانی کرے گا اس نابالغ مالدار بچے کی طرف سے, ابوہ اس کا باپ قربانی کرے گا, من مال نفسی ہی اپنے ذاتی مال میں سے, باپ اپنے مال میں سے اس بچے کے لیے قربانی کرے گا, لا من مالی ہی بچے کے مال میں سے نہیں کرے گا. بچے کا مال ہے, باپ کو خرچ کرنے کی اجازت نہیں ہے, بلکہ قربانی کرنی ہے, اب باپ اپنے مال میں سے اس کے لیے بھی قربانی کرے, کیونکہ چھوٹے بچے کے خرچہ کس پر ہوتا ہے؟ باپ پر ہوتا ہے. لیکن بہرحال اوپر متن میں بتلا دیا کہ باپ یا سرپرست اس کے مال میں سے کریں گے, بھائی متن میں آ گیا. وَأَكَلَ مِنْهُ الطِّفْلُ وَمَا بَقِيَ يُبْدَلُ بِمَا يُنْتَفَعُ بِعَيْنِهِ, بھائی بچے کے لیے قربانی کر دی, اب کیا کریں؟ کہتے ہیں قربانی کے گوشت میں سے جتنا بچہ کھا سکتا ہے وہ اس کے لیے رکھ لیا جائے, اس کو کھلایا جائے, اس کے لیے رکھ لیا جائے, اور جو زائد گوشت ہے اس کا کیا کریں؟ صدقہ کر دیتے ہیں. کہتے ہیں نہیں نہیں, بچے کے مال کو ہلاک کرنے اور صدقہ کرنے کی کسی کو اجازت نہیں ہے. تو پھر کیا کریں؟ کہتے ہیں اس گوشت کے بدلے کوئی ایسی چیز لے لو کہ جس سے بچہ یا جو کام میں آتی رہے, استعمال میں آنے والی ہو. کہتے ہیں اس کو قیاس کرتے ہیں کھال پر. کھال پر جب کوئی شخص قربانی کرتا ہے تو کھال بیچنے کی اجازت نہیں ہے, قصائی کو بطور اجرت کے دینے کی اجازت نہیں ہے, یہ تو اسے نفع کما رہا ہے. حالانکہ اس نے تو سارے حیوان کو کس کے لیے مختص کیا تھا؟ قربانی کے لیے مختص کیا تھا. تو اب کھال وغیرہ یا تو صدقہ کرنا چاہے تو صدقہ کر سکتا ہے بھائی, لیکن اس کو بیچنا چاہے تو بیچنے کی گنجائش نہیں ہے. اور ہاں اگر وہ کھال کو بیچتا نہیں, اپنے کام میں لے آتا ہے, اس کو دباغت دے کر اس کو تیار کر لیتا ہے اور جا نماز بنا لیتا ہے, یا اس سے کوئی کوٹ وغیرہ بنا لیتا ہے, یا اس سے کوئی تھیلا وغیرہ یا مشکیزہ بنا لیتا ہے, تو یہ اس کی گنجائش ہے, وہ کر سکتا ہے ایسا. صورت سمجھ میں آ رہی ہے؟ تو لہذا بچے کے حق میں جو اس گوشت تھا اس کا, اس کی قربانی کا, وہ اس کھال کی طرح ہے. اور کھال کو قربانی کرنا والا اپنے استعمال میں لا سکتا ہے یا نہیں لا سکتا؟ اپنے استعمال میں لا سکتا ہے. تو یہاں پر بھی اس بچے کے گوشت کو صدقہ نہیں کریں گے, اس کے بدلے میں ایسی چیز لے لیں گے جو استعمال میں آنے والی ہو, خرچ ہونے والی نہ ہو. مثلا گوشت دے کر روٹی لے لی, بھئی روٹی تو وہ کھائے گا اسی وقت ختم ہو جائے گی. چاول لے لیے, چاول تو وہ کھائے گا وہ ختم ہو جائیں گی. تو ایسی چیز جو ہلاک ہونے والی ہے, ختم ہونے والی ہے فوراً, اسے نفع ہی تب آتا حاصل ہوتا ہے جب اس کو ختم کیا جائے, اس کو کھایا جائے. تو ایسی چیز نہیں لیں گے, بلکہ ایسی چیز لیں گے جو مسلسل استعمال میں کام میں آ سکے بھائی. تو کہتے ہیں وَأَكَلَ مِنْهُ الطِّفْلُ, اور اس قربانی کے گوشت میں سے بچہ بھی کھائے گا, وَمَا بَقِيَ, اور جو باقی ہوگا, يُبْدَلُ, اس کو بدل دیا جائے گا, اس کو تبدیل کر دیا جائے گا, بِمَا يُنْتَفَعُ بِعَيْنِهِ, کہ جس کی ذات سے, جس کی عین سے فائدہ اٹھایا جائے, جس کی ذات سے فائدہ اٹھایا جائے, اس کے استہلاک سے فائدہ نہ اٹھایا جائے. روٹی ہے, روٹی کو تو استہلاک ختم کرو گے, کھاؤ گے تو پھر کیا ہوگے, اس وہ نفع دے گی. اور مثلا آپ اسے کیا بنا لے, وہ گوشت دے کر کھا لے لی, اس کھا سے چمڑے کا کوئی تھیلا لے بنا لیا جو گھر میں استعمال میں آتا ہے, یا اس کی جائے نماز بنا لی وہ کام میں آتی ہے, یا اس بچے کے لیے اس سے کوئی گرم کوٹ وغیرہ بنا لیا وہ بھی کام میں آئے گا. تو ایسی چیز کر سکتے ہو کہ کھانے پینے والی چیز اس کے بدلے نہیں لے سکتے, یہ مانا ہے. تو وما بقیہ, اور جو باقی گوشت ہو, یبدلو بما ینتفع بعینہ, اس کو بدل لیا جائے گا ایسی چیز کے ساتھ کہ جس کی ذات سے نفع اٹھایا جاتا ہو. کسو بھی, جیسے کہ کپڑا ہے, وہ گوشت دے کر کپڑا لے لو بچے کے لیے. والخفی, اور جیسے موزہ ہے کہ موزہ لے لے وہ پہنتا رہے. لا بما ينتفع به بالاستهلاك كالخبز ونحوه. نہ ایسی چیز کے جس کے استہلاک سے نفع اٹھایا جاتا ہو, یعنی جس کو ہلاک کر کے ختم کر کے نفع اٹھایا جاتا ہو, کل خبزی جیسے کہ روٹی ہے, ونحوہ اور اس جیسی اور چیزیں ہیں بھائی. وَإِنَّمَا يَجُوزُ أَن يُبْدَلَ بِذَلِكَ لَا بِهَذَا, اور جائز ہے اس کو بدلنا اس چیز کے ساتھ, نہ کہ اس چیز کے ساتھ. اس کے ساتھ یعنی کپڑے یا موزے کے ساتھ بدلنا تو جائز ہے, اس چیز یعنی روٹی وغیرہ کے ساتھ بدلنا جائز نہیں. کہتے ہیں قیاسن علی الجلد, یہ کس پر قیاس کرتے ہوئے ہے؟ جلد یعنی کھال پر. فإن الجلد يجوز أن ينتفع به, اس لیے کیونکہ کھال جو ہے جائز ہے اس سے نفع اٹھانا. بأن يتخذ جرابا, جرابا جن کے کسرہ کے ساتھ, بئی صورت کے اس سے کوئی تھیلا بنا لیا جائے. جلد سے نفع اٹھانا جائز ہے بئی صورت کے اس سے کوئی تھیلا بنا لی. جب عام آدمی اپنی قربانی کے چمڑے سے اپنے لیے تھیلا یا جانماز یا کوٹ بنا سکتا ہے, تو بچے کے گوشت بھی یہاں کھال کے درجے میں ہے, اس سے بھی کوئی ایسی چیز بنائی جائے یا ایسی چیز سے اس کو بدلا جائے جس سے وہ اسے ایسی چیز کے ساتھ بدلا جائے جس سے وہ مسلسل فائدہ اٹھا سکے. تو کہتے ہیں فَإِنَّ الْجِلْدَ يَجُوزُ أَن يُنْتَفَعَ بِهِ بِأَن يُتَّخَذَ جِرَابًا, کہ کھال جو ہے جائز ہے کہ اسے نفع اٹھایا جائے بائیں صورت کے اس سے چمڑے کا تھیلا بنا لیا جائے. وَإِذَا بَدَّلَهُ بِمَا يُنْتَفَعُ بِعَيْنِهِ, اور جب اس کو بدل لیا ایسی چیز کے ساتھ کہ جس کی ذات سے فائدہ اٹھایا جاتا ہے, گوشت کو دے کر ایسی چیز لے لی جس کی ذات سے کیا کیا جاتا ہے فائدہ اٹھایا جاتا ہے. فَتَبَدُّل, تبدل ہے آپ کی کتابوں میں, ہاں غلط یہ کتابت کی غلطی ہے. فلیل بدلی حکم المبدلی, تو بدل کے لیے کس کا حکم ہے؟ مبدل کے لیے. مبدل دیا کیا؟ گوشت, وہ تھا مبدل. وہ کیا تھا؟ مبدل. اور یہ جو کپڑا یا موزہ لیا یہ کیا ہے؟ بدل. تو اس بدل کے لیے بھی کس کا حکم ہے؟ مبدل, گوشت والا. اور گوشت کا حکم کس کی طرح تھا بچے کے لیے؟ کھال کی طرح تھا. اور تو کھال سے تو مسلسل نفع اٹھانا جائز تھا, تو یہ جو بدل ہے اب اس سے بھی مسلسل نفع اٹھانا جائز. صورت سمجھ میں آ گئی؟ تو فلیل بدل حکم المبدلی, تو بدل کے لیے مبدل والا حکم ہے. بدل وہ جو کپڑا یا موزہ لیا, اور مبدل کیا تھا؟ وہ جو گوشت تھا. فہو کل انتفاع بعینہ, تو یہ نفع اٹھانا ہے اس کی ذات سے ہی. یہ اسی طرح ہے جیسے آپ اسی چیز کی ذات سے ہی, گوشت کی ذات سے ہی یعنی کھال کی ذات سے ہی کیا کر رہے ہیں؟ فائدہ اٹھا رہے ہیں. لیکن نہ تبدیل بالدراہم تمول, لیکن بدلنا درہموں کے بدلے یہ تمول ہے, یہ مالدار ہونا ہے, مال حاصل کرنا ہے. تمول کا معنی مالدار ہونا, مال حاصل کرنا. درہموں کے بدلے گوشت کو بیچنے کی اجازت نہیں, کیونکہ یہ تو مالدار ہونا ہے, اور یہ مالدار ہونے کے لیے قربانی کے گوشت کو تو بیچنے کی گنجائش, ویسے بیچنے کی اجازت نہیں کہ انسان اس کے لیے مال کمائے. تو کہتے ہیں لیکن تبدیل ابھی دراہمی تمول, لیکن بدلنا درہموں کے بدلے یہ مالدار ہونا ہے اور یہ جائز نہیں. وہ بیما ينتفع به بالاستهلاك, اور وہ چیز جس کے لیے نفع اٹھایا جائے استہلاک کے ساتھ. فی حکم دراہمی, وہ بھی کس کی طرح ہے؟ وہ بھی دراہم کے حکم میں ہے. کس کے حکم میں ہے؟ دراہم کے حکم میں ہے, یعنی اس میں بھی وہ نفع اٹھا رہا ہے, فائدہ اٹھا رہا ہے. بھائی دیکھو, دراہم جو ہے نا, دراہم, دراہم اگر آپ روٹی لے لیتے ہیں, کیا لے لیتے ہیں؟ روٹی لے لیتے ہیں, تو یہ دراہم کے لینے کی طرح ہے, اور دراہم کے لینے کی گنجائش ہے؟ کھال دیکھ کر درہم کوئی لینا چاہے, قربانی کی کھال بیچنا چاہے, اس کی اجازت نہیں. اسی طرح گوشت بیچ کر اگر وہ بچے کے لیے درہم لینا چاہے تو بیچ کر درہم لینے کی گنجائش نہیں. اور روٹی کا بھی یہی حکم درہموں والا, کیونکہ روٹی سے انسان نفع کیسے اٹھاتا ہے؟ اس کو ہلاک کر کے. اسی طرح درہم اور دینار سے بھی انسان فائدہ کیسے اٹھاتا ہے؟ ہلاک کر کے. آپ درہم بیچ دیں گے تو آپ کو کوئی چیز ملے گی, تو درہم کو بھی ہلاک کرو گے, آپ کے ہاتھ سے نکلے گا تو آپ کو فائدہ حاصل ہوگا. آپ کے پاس صندوق بھی بھرا ہوا پڑا ہے, दिरहम का कोई फायदा है? उसको खा सकते हैं, उसको पहन सकते हैं? नहीं। हां, उसको जब आप किसी को देंगे, हलाक करेंगे, आपके हाथ से वो निकलेगा तो आपको क्या करेगा? फायदा पहुंचाएगा। तो यहां रोटी वगैरह भी जब आप उनको खाते हैं, उसको हलाक करेंगे, खत्म करेंगे, तो वो आपको फायदा देगी, वरना फायदा नहीं देगी। तो दिरहम के साथ जैसे बदलना जायज नहीं, इसी तरह रोटी वगैरह के साथ बदलना भी जायज नहीं। बात समझ में आ गई? ये माना है। तो कहते हैं वह भी मा युन तफाओ बिही बिल इस्तेहलाकी, और वो चीज जिससे फायदा उठाया जाता हो उसको हलाक करके, तो फी हुक्म दराहिमी, वो भी दराहिम के हुक्म में है। फैदा कान अल हुक्म फिल जिल्द हाजा, जब खाल के अंदर ये हुक्म है तो कासू अलैहि लहमा, तो उसी पर कयास कर लिया, किसको? गोश्त को। इजा कान अली सभी ये जरूरतन, जब बच्चे को जरूरत हो, बच्चे को तो जरूरत है ना, वो गोश्त तो जायद है, सदका तो कर नहीं सकते, तो खाल के अंदर, याद रखो आम आदमी या तो खाल अपने इस्तेमाल में लाए या खाल देकर ऐसी चीज भी ले सकता है जिसको अपने इस्तेमाल में लाता रहे। तवज्जो है, खाल को भी अपने इस्तेमाल में ला सकता है और खाल देकर ऐसी चीज ले लेता है जिसको अपने इस्तेमाल में लाता रहे, तो ये भी उसके लिए जायज है। जब खाल के अंदर इसको ऐसी चीज लेना जायज, तो यहां पर बच्चे के लिए गोश्त भी खाल के दर्जे में, तो गोश्त के बदले भी ऐसी चीज लेना जो अपने इस्तेमाल में आती रहे, ये जायज है। सूरत समझ में आ गई? फिर देखो फइनल जिल्द यजूज, मालूम हुआ यहां से वो जिल्द खाल की सारी बात कर रहे हैं भाई। दोबारा देखो, फइनल जिल्द यजूज अन युनतफा बिही बी अन युत्तखदा जिराबन, खाल से खुद भी फायदा उठाना जायज है, बाई सूरत के उससे क्या बना लो, कोई चमड़े का थैला या जा नमाज या कोट कुछ भी बना लो। वह इजा बदला हूं, और जब खाल को बदल ले बीमा युन तफाउ बियाइन ही, ऐसी चीज के बदले जिससे की जात से नफा उठाया जाता है, खाल देकर क्या ले लिया, कपड़ा ले लिया, या खाल देकर और कोई ऐसी चीज ले ली जो मुसलसल इस्तेमाल में आने वाली है, तो फलील बदली हुक्मुल मुबदली, तो वो जो चीज बदले में आई वो बदल भी, उसका भी वही हुक्म है जो किसका था, मुबदल यानी खाल का, किसका, खाल का। फहुकल इंतफाई बेआईनी ही, तो ये इसी तरह है जैसे आप उसी की जात से नफा उठा रहे हैं, लिया तो बदले में कपड़ा, लेकिन कपड़े से नफा उठाना इसी तरह है जैसे आप उस असल यानी मुबदल यानी खाल से नफा उठा रहे हो। बात समझ में आ गई? तो ये तो जायज, लेकिन लाकिन न तब्दील अबी दराहिम तमवुलन, लेकिन दिरहमों के साथ खाल को बदलना ये तो मालदार होना है, ये तो आप बै कर रहे हैं, नफा कमा रहे हैं, मालदार होना है, ये जायज नहीं। वह बीमा युन तफाओ बिही बिल इस्तेहला की, और उस चीज के साथ बदलना जिसके इस्तेहलाक से फायदा उठाया जाता है, फिर हुक्म दराहिम, ये भी किसके हुक्म में है, दराहिम के हुक्म में है। तो जैसे दराहिम को खरीदना खाल के बदले ठीक नहीं था, इसी तरह रोटी वगैरह को भी खरीदना खाल के बदले जायज नहीं। फैदा कान अल हुक्म फिल जिल्द हाजा, जब खाल के अंदर यह हुक्म है कि इसको दिरहमों और रोटी वगैरह के अलावा मुसलसल इस्तेमाल होने वाली चीजों के बदले इसको बदलना जायज है खाल के अंदर, तो कासू अलैहि लहमा, तो गोश्त, इस गोश्त को भी उसी पर कयास कर लिया। इजा कान लिस्सबी जरूरतन, जब बच्चे के लिए जरूरत हो, क्योंकि बच्चे को तो जरूरत है, वो गोश्त तो जाया हो जाएगा, ये तो सारा खा ही नहीं सकता। बात समझ में आ गई? व अव्वल वक्तिहा बाद सलाती इन ज़बहा फी मिस्रिन, अब भाई कुर्बानी का वक्त बतला रहे हैं कि किस वक्त कुर्बानी जायज है करना, तो आपको बतलाएंगे कि कुर्बानी अगर शहर में की तो ईद की नमाज के फौरन बाद कुर्बानी का वक्त शुरू हो गया। ईद की नमाज से पहले अगर किसी ने शहर में कुर्बानी कर ली तो याद रखें उसकी कुर्बानी नहीं हुई, उसको दोबारा कुर्बानी करना पड़ेगी। तो शहर के अंदर जहां, यानी यूं कहें जिस बस्ती में ईद की नमाज होती है, चाहे शहर है चाहे छोटी बस्ती है, जहां ईद की नमाज होती है वहां कुर्बानी का वक्त ईद की नमाज के बाद शुरू होगा भाई। और जहां ईद की नमाज नहीं होती, कोई छोटा देहात है, गांव है, तो फिर वहां फजर तुलू होते ही कुर्बानी का वक्त शुरू हो जाता है, तो वो फजर के वक्त भी कर सकता है कुर्बानी। बात समझ में आ गई? और फिर इसमें यह भी याद रखें, इसमें कुर्बानी के महल का एतबार किया जाएगा, कुर्बानी करने वाले के महल या जगह का एतबार नहीं, किसका एतबार है? कुर्बानी के जानवर का, कि वो कहां पर है, कुर्बानी करने वाला शख्स जो है वो कहां पर है, ये नहीं देखा जाएगा। मसलन आप शहर के रहने वाले हैं, आप देहात में चले गए और इधर आपकी कुर्बानी का जानवर शहर में ही है, तो आप हैं देहात में और देहात में तो कुर्बानी का वक्त कब शुरू हो जाता है, जहां ईद की नमाज नहीं होती, वो देहात फजर के बाद। तो आप किसी को कहें जी फजर के बाद ही मेरी कुर्बानी का जानवर शहर के अंदर कर देना, नहीं भाई, जानवर शहर के अंदर है तो शहर का एतबार करेंगे, अब ईद की नमाज के बाद ही कुर्बानी करना पड़ेगी, आपका एतबार नहीं, क्यों? आप तो देहात में है लेकिन करने वाले का एतबार नहीं। यह इसका बरक्स कर लो, एक देहाती आदमी है वो शहर आ गया और कुर्बानी का जानवर कहां पर है, देहात में, गांव में है, तो शहर में तो कुर्बानी का वक्त ईद की नमाज के बाद शुरू होता है, लेकिन इस फर्द का एतबार नहीं, उस जानवर का एतबार है, और वो तो उस देहात में है जहां ईद की नमाज होती नहीं है, तो वहां फजर के बाद भी उसको क्या कर सकते हैं, कुर्बानी उसकी कर सकते हैं। बात समझ में आ गई? तो कहते हैं वह अव्वल वक्तिहा बाद सलाती, कुर्बानी का अव्वल वक्त जो है वो ईद की नमाज के बाद है, इन द बहफी मिस्रीन, अगर जिबा करे उसको शहर के अंदर, अबाद सलाति ईद यौमन नहरी, यानी ईद की नमाज के बाद यौमन नहर को, यानी कुर्बानी वाले दिन, यानी दसवीं तारीख को, दसवीं तारीख को यौमन नहर कहते हैं भाई, व बाद तुलुई फजरी यौमिन नहरी इन ज़बहा फी गैरिही, और तुलुए फजर के बाद है कुर्बानी का वक्त यौमन नहरी, दसवीं तारीख को, दसवीं ज़िलहज्जा को, कब, इन ज़बहा फी गैरिही ऐ फी गैर मिस्रिन, अगर शहर के अलावा छोटे देहात या बस्ती में उसको जिबा करे जहां पर ईद की नमाज नहीं होती, तो तुलुए फजर के बाद है, वह आखिरहु, भाई कुर्बानी का आखिरी वक्त कब है, कब तक कुर्बानी कर सकते हैं, कहते हैं तीसरे दिन, तीसरे दिन गुरूब आफ्ताब से पहले तक, गुरूब आफ्ताब से थोड़ा पहले भी अगर कोई कुर्बानी करता है उसकी कुर्बानी हो गई, लेकिन गुरूब आफ्ताब के बाद कुर्बानी सही नहीं। वह आखिरहु, और उसका आखिरी वक्त जो है कुर्बानी का, कुबैल गुरूब यौम सालिसी, कुबैल ये तस्गीर है कबल की, कबल का माना पहले और कुबैल का माना थोड़ा सा पहले, यानी गुरूब से पहले बहरहाल होना चाहिए, तो कुबैल गुरूब यौम सालिसी, तीसरे दिन के गुरूब से थोड़ा सा पहले, फल मोतबरु फी हादा मकान उल फिअली, तो इसके अंदर एतबार जो है वो फेल की जगह का है, ला मकान मन अलैही, न के जगह मन उस शख्स का, अलैही जिस पर कुर्बानी, इसमें उस कुर्बानी की जगह का एतबार है जहां पर ये कुर्बानी की जाएगी, उस कुर्बानी करने वाले यानी जिस पर कुर्बानी वाजिब है उसकी जगह का एतबार नहीं। तो कहते हैं फल मोतबरु फी हादा, इस कुर्बानी के अंदर एतबार जो है मकान उल फ़िअली, वो उस कुर्बानी के फेल की जगह का है, ला मकान मन अलैही, उस शख्स की जगह का एतबार नहीं जिस पर कुर्बानी वाजिब है, लाकिन नल उज़हियत ला तजिबु अलल मुसाफिरी, लेकिन कुर्बानी मुसाफिर पर वाजिब नहीं। जगह का एतबार है, कुर्बानी करने वाले का एतबार नहीं। हां लेकिन एक बात है बतला रहे हैं, कुर्बानी मुसाफिर पर वाजिब नहीं है। बात समझ में आ गई? तो अगर हैवान गांव में है और ये कहां पर है, शहर में है, मुसाफिर है, दूर है, शरई मसाफत है, 70-80 किलोमीटर दूर है अपने इलाके से, तो ये तो मुसाफिर है और मुसाफिर तो कुर्बान और मुसाफिर पर तो कुर्बानी वाजिब ही नहीं। ये माना है लाकिन नल उज़हियत ला तजिबु अलल मुसाफिरी, लेकिन कुर्बानी जो है वो मुसाफिर पर वाजिब नहीं। कजा फिल हिदायती, जैसा कि हिदाया के अंदर है। वाइंदा मालिक व शाफी रहिमहुमल्लाह ताला, इमाम मालिक और इमाम शाफी रहिमहुमल्लाह ताला फरमाते हैं, ला तजूज़ु बादा सलाती कबला नहरिल इमामी, कि कुर्बानी जायज नहीं है ईद की नमाज के बाद, कबला नहरिल इमामी, इमाम के नहर करने से पहले। امام کے جو شخص وہ امام جس نے عید کی نماز پڑھائی وہ بادشاہ یا گورنر عموماً ہوتا تھا بھائی, وہ بادشاہ یا گورنر جو امام ہے اس کے نحر اس کی قربانی سے پہلے کسی اور کی قربانی جائز نہیں, وہ آغاز کرے گا اور پھر باقی کیا کریں گے قربانی کریں گے, جبکہ ہمارے نزدیک نہیں. بلکہ اب تو ہر بستی میں ایک شہر میں سینکڑوں مساجد ہوتی ہیں بھائی. تو وہ فرماتے ہیں کہ امام کے نحر سے پہلے عید کی نماز کے بعد بھی قربانی جائز نہیں جب تک امام نحر نہ کر لے. وہ تجوز عند شافعی رحم اللہ, اور امام شافعی رحم اللہ کے نزدیک قربانی جائز ہے. فی اربعتی ایام, ان چار دنوں میں. ہمارے نزدیک تو عید کے دن تین ہیں, امام شافعی رحم اللہ فرماتے ہیں کہ چار دن ہیں, وہ چوتھے دن کے غروب تک قربانی کو جائز قرار دیتے ہیں. واعتبر الآخر للفقر وزده والولادة والموت, اور اعتبار کیا گیا ہے آخر کا یعنی آخری دن کا, للفقر فقر کے لیے یعنی کوئی فقیر ہو جائے. بھئی یاد رکھیے قربانی کس پر واجب ہے اور واجب نہیں, اس میں اعتبار آخری دن کا ہے. اگر کوئی شخص پہلے دن مالدار تھا لیکن کوئی آفت آئی تیسرے دن مال خسارا ہلاک ہو گیا تو اس پر قربانی واجب نہیں. قربانی نہیں کی تھی تیسرا دن آیا اور مال سارا ہلاک ہو گیا تو اس پر قربانی واجب نہیں. اور ایک شخص پہلے دن تو فقیر تھا قربانی واجب نہیں تھی لیکن تیسرے دن کہیں سے مال آ گیا بہت سارا مالدار ہو گیا اور نصاب کے بقدر مال آ گیا تو اس پر قربانی واجب ہے. اسی طرح اگر کوئی شخص پہلے دن تو وہ زندہ ہے قربانی واجب ہے لیکن ابھی کی نہیں تیسرے دن اس کی وفات ہو گئی تو اس پر قربانی واجب نہیں بھائی, یعنی اس کا پھر مواخذہ نہیں ہوگا عند اللہ. اور یا اسی طرح کوئی بچہ ہے اگر وہ تیسرے دن پیدا ہوا اور مالدار ہے تو اس پر بھی قربانی کیا ہو جائے گی واجب ہو جائے گی. پہلے دن تو وہ پیدائش ہی نہیں ہے قربانی واجب ہی نہیں ہے لیکن کس نے وصیت کی ہوئی ہے اس کا جو بچہ پیدا ہوگا میری طرف سے کتنے پیسے اس کو 10 لاکھ ہیں تو تیسرے دن جب وہ پیدا ہوا ہے تو مالدار ہے اب اس پر کیا واجب ہوگی قربانی واجب ہوگی. یہ معنی ہے واعتبر الآخر اور آخری دن کا اعتبار کیا گیا ہے للفقر فقیر ہونے میں وزدہ اور اس کے ضد یعنی مالدار ہونے میں والولادتی اور پیدائش میں والموتی اور موت میں. اذا کان غنی فی اول الایام, اگر وہ کوئی شخص مالدار تھا پہلے دن میں فقیرا فی آخریہا اور فقیر تھا آخری دن میں لا تجب علیہ تو اس پر قربانی واجب نہیں وعلی العکس تجب اور اس کے برعکس صورت میں قربانی واجب ہوگی کہ پہلے دن فقیر تھا اور آخری دن کیا ہو گیا مالدار تو اس پر قربانی واجب ہے. وَإِن وُلِدَ فِي الْيَوْمِ الْآخِرِ تَجِبُ عَلَيْهِ اور اگر کوئی پیدا ہوا آخری دن تو اس پر قربانی واجب ہوگی جب اس کے پاس کیا ہو مال ہو. وَإِن مَاتَ فِيهِ لَا تَجِبُ عَلَيْهِ اور اگر وہ آخری دن مر گیا تو اس پر قربانی واجب نہیں یعنی عند اللہ اس کا مواخذہ نہیں ہے یا اس پر قربانی واجب نہیں یعنی یہ نہیں کہ پھر اس کے ورثہ اس کی طرف سے قربانی کریں ایسا نہیں ہے. بات سمجھ میں آ گئی. چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.